मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
ये जो अल्कोहलिक खुशबू है ना, अल्कोहलिक, इनसे दिमाग खराब होने के अलावा कुछ भी हासिल नहीं होता। ध्यान शुरू कर दें। ये जो ऑर्गेनिक खुशबू है ना, खस हो गई, ऊद हो गई ऑर्गेनिक, या गुलाब हो गया, ये लगाया करें, आदत डालें। ये जो आजकल अल्कोहलिक खुशबुएं आ रही हैं, ये अव्वले नजर में बहुत अच्छी लगती हैं, लेकिन इससे दिमाग खराब होता है और कुछ भी हासिल नहीं होता। आप तजर्बा करके देख लो। तो हमेशा ऑर्गेनिक चीजों पे आया करो, इससे आपको सुकून मिलेगा। मेरे साथ गाड़ी में अगर किसी ने परफ्यूम लगाया हुआ हो ना, उसके साथ गाड़ी में बैठ के सफर करना मेरे लिए मुश्किल हो जाता है। गोरे ने ना, गोरे ने हमारे कल्चर को, सोसाइटी को, खाने पीने को, खुराकों को बर्बाद ही किया है। उसने साइंसी तरक्की बहुत कर ली है, उससे हमें बहुत फायदे हुए हैं, लेकिन बाकी सब चीजें उसने बर्बाद ही की हैं। हमारी जो खुराकें थी उनका भी बेड़ा गर्क किया, डबल रोटियों बर्गरों पे हमें लगा दिया। ये बर्गर और डबल रोटी हमारे थोड़ी थे, ये हमारी, हमारे बाप दादा की खुराकें थोड़ी थी। ये हमारे बाप दादे तो शरीर खाते थे, गोश्त के शोरबे में ये सब चीजें खाया करते थे वो। तो उन्होंने कोई खुशबुएं जो हमारी ओरिजिनल थी वो तो यही थी, ऊद है, खस है, गुलाब है, ये खुशबुएं थी हिंदुस्तान में, अरबों में आज भी हैं। हमें उसने लगा दिया परफ्यूमों पे, जिनसे नाक में भी छिड़ते हैं, दिमाग भी भारी होता है, तबीयत में भी बोझ आता है, और इतनी महंगी सिर्फ स्टाइल है बोतलों के, उस पर लोग मर रहे होते हैं। तो जब मैं आप लोग किसे कहता हूं ना खुशबू लगा के कभी आओ, तो खुशबू से परफ्यूम नहीं होता, परफ्यूम लगा के नहीं आ जाना कभी मेरे पास। तो हमेशा ये ऑर्गेनिक चीजें, गुलाब जो है ना, गुलाब की जो खुशबू, गुलाब का जो ओरिजिनल अर्क है, अब चूंकि सस्ता है तो लोग उसको वैल्यू नहीं दे रहे, लेकिन आप चंद दिन लगाओ या कमरे में रखो तो आप देखो वो कैसी दिमाग को सुकून मिलता है उससे। चंबेली इतनी बेहतरीन खुशबू, ये चंबेली के जो सादा फूल मिल रहे होते हैं, ये अपनी गाड़ी में रख दो आप, अपनी गाड़ी में रख दो आप, आप देखो जब गाड़ी में बैठोगे ऐसा खुशबू आएगी आपको, इतना सुकून मिलेगा। कमरे में रख दो आप चंबेली के फूल जो है ना, ये जो बेच रहे होते हैं, इनसे लेके आप कमरे में रख दो तो उसमें वो खुशबू समा जाती है। तो ऑर्गेनिक चीजों पे रहो। ये जितनी पैकिंग की चीजें आ रही हैं, ये सेहत का बेड़ा गर्क कर रही हैं, ये दिमाग को सुकून, अव्वल नजर में बहुत टाइट लगती हैं, ये दिमाग को सुकून नहीं देती है। तो मैं तो कमरे में स्प्रे भी नहीं करता कभी, जो आ रहे हैं ना आजकल नए नए स्प्रे चंबेली का, गुलाब का मार रहे होते हैं, मैं कभी भी नहीं करने देता घर में, क्योंकि इसमें भी अल्कोहल है, इसमें भी केमिकल है, वो आपके लंग्स में जा रहा है, आपके फेफड़ों में जा रहा है। तो अरे गुलाब मिल जाए कहीं से, चंबेली मिल जाए, उसका छिड़काव मार दो भाई। बाजार की पैकिंग की चीजों पे कभी भी एतमाद मत करो। कोई चीज भी कंपनी पैकिंग की शक्ल में दे रही है, बस ये इतना काफी है इसके नुकसानदेह होने के लिए, समझ रहे हो, इतना काफी। ये जो चंबेली के फूल बाहर गरीब आदमी लेके खड़ा होता है, ये पैकिंग की चीज नहीं है, कंपनी की नहीं है, इसने इधर से चोरी करके तोड़े होते हैं, तो लोगों ने इजाजत दी हुई होती है इतनी चोरी की, तो वो आप खरीद लो उससे। वो आप, मैंने देखा सुबह सुबह वो फूल तोड़ रहे होते हैं, तो ना तोड़ेगा तो शाम तक वैसे ही खराब हो जाएगा वो। आप कभी गुजर रहे हो, रात की रानी की खुशबू आती है, क्या दिमाग मुअत्तर हो जाता है यार, ये है ऑर्गेनिक। तो अपने आप को सेट कर लो किस पे, ऑर्गेनिक चीजों पे। और ऊद के नाम पे आजकल मजाक बहुत बिक रहा है मार्केट में, ऊद के नाम पे आजकल मजाक बिक रहा है। तो लोग मुझे देते हैं ना गिफ्ट, ये ओरिजिनल ऊद है, हालांकि मुझे पता होता है ओरिजिनल नहीं है, उससे भी दिमाग खराब होना शुरू हो जाता है। अजीब सी एक स्मेल होती है उसमें, अव्वल शुरू में बड़ी अच्छी लगती है वो, फिर आहिस्ता आहिस्ता उससे भी आदमी का दिमाग खराब होता है। ओरिजिनल ऊद नहीं मिल रही, ओरिजिनल ऊद बहुत ज्यादा महंगी है, और उसमें भी जब तक आपका रिलेशन ना हो, ताल्लुक ना हो, वो मिलती नहीं है। दुकानों पे वही चीज आपको महंगी करके बेच देगा, ओरिजिनल नहीं होगी। खैर ये खुशबू को लेकर मैं बैठ गया, बयान शुरू करते हैं हम लोग। लेकिन कुछ चीजें, खुशबू देखो हमारे मजहब का हिस्सा है। नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिल करीम, आज खुतबा भी नहीं पढ़ा ना, ऐसे ही शुरू हो गया, मैं खुतबा पढ़ के अब बात कर लेता हूँ। अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिल करीम। तो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया की दो चीजें ही रखी हैं। सैयदा आयशा फरमाती हैं, हजरत अनस से भी हदीस है कि नबी ने दुनिया की किसी चीज को हाथ नहीं लगाया, हालांकि जायज था, हलाल था। जैसे सुलेमान अलैहिस्सलाम का तख्त शाही था, سلیمان علیہ السلام کی ایک لگژری لائف تھی، بڑا خاندانی محل تھا ان کا، اور ہیرے جواہرات سے جڑا ہوا تاج ان کا، یہ بھی جائز ہے، لیکن ہمارے نبی کا مزاج اللہ نے ایسا بنایا کہ آپ کو دنیا کی طرف طبعی ایک رغبت جو تھی نا وہ بھی نہیں تھی. مزاج ہو سکتا ہے کسی کا بھی، تو اللہ نے ہمارے نبی کا مزاج ایسا بنایا کہ آپ کو دنیا کی طرف میلان تھا ہی نہیں. اس کی بہترین مثال، ہمارے نبی کی عمر 25 سال تھی اور شادی کس سے ہو رہی ہے؟ 40 سالہ بیوہ سے. اس کا مطلب دنیا پرستی تھی نہیں، اور پہلی شادی بھی تاخیر سے ہو رہی ہے، ورنہ عربوں میں تو جلدی نکاح کا رواج تھا. تو دنیا پرستی تھی نہیں، دنیا میں بس بقدر ضرورت پر اکتفا. تو ضرورت بیوہ سے نکاح سے بھی پوری ہو گئی، بس کافی ہے. پھر آپ نے 49 سال کی عمر تک نکاح نہیں کیا. لیکن دو چیزوں کے بارے میں سیدہ عائشہ کہتی ہیں اور حضرت انس سے بھی حدیث ہے کہ نبی نے فرمایا حببا الی النساء والطیب. یہ چونکہ ہمارے مذہب سے اس حدیث کا تعلق ہے نا، اس لیے میں آپ کے سامنے پیش کر رہا ہوں. نبی نے حضرت عائشہ فرماتی ہیں، اللہ کے نبی فرماتے ہیں، اللہ نے دنیا کی دو چیزوں کو میری نظر میں محبوب بنا دیا ہے. دو چیزوں کو، ایک کثرت نکاح، النساء، نکاح کی کثرت. اس سے پتا چلتا ہے یہ آپ کو پہلے سے اس کی طرف رغبت نہیں تھی، لیکن اللہ نے نبی کی نظر میں اس کو محبوب بنایا، تبھی آپ نے 49 سال کی عمر میں جب اللہ نے اس عمل کو محبوب بنایا تو آپ کی عمر زیادہ ہو چکی تھی، تو پھر آپ نے کثرت سے نکاح کیے. یہ محبوب کیوں بنایا؟ اس لیے کہ امت آپ کے اس عمل کو نہ لے کہ 25 سال سے لے کر آپ نے 40 سال تک، 50 سال تک ایک زوجہ پہ اکتفا کیا، امت اس عمل کو فالو نہ کرے. کیونکہ اگر نبی کی نظر میں اگر وہی مزاج رہتا تو ہم بھی یہی کہتے ہیں بھائی کیا ضرورت ہے، بس ایک کرو، اور وہ بھی بقدر ضرورت، بس ضرورت ہی نہیں. تو اس کے اپوزٹ کروایا گیا تاکہ امت بھی کثرت سے نکاح کرے، اور اس سے بیوہ کو، طلاق یافتہ کو، کنواریوں کو ٹھکانہ ملے، نسل بڑھے، سوسائٹی سے برائی اور زنا کا خاتمہ ہو. ہمارے نبی کے بارے میں تو گناہ کا خطرہ نہیں تھا، لیکن صوفی مزاج لوگ اب 4 شادیوں پہ نہیں آتے، تقریریں کر کر کے تھک جاؤ. اگر نبی نے بھی ایک رکھی ہوتی تو ان کو کون سمجھاتا؟ یہ تو کہتے ہیں یہ تو دنیا پرستی ہے ہمارے نبی نے. بھائی ہم کہتے ہیں نبی کو تو کوئی برائی کا خطرہ ہی نہیں تھا، لیکن صوفی لوگ مان لیتے، اب نہیں مان رہے تو اس وقت کہاں مانتے. تو اللہ نے یہ دروازہ ہی بند کر دیا، اللہ نے نبی سے زیادہ شادیاں کروا دی کہ اب مفتی طارق مسعود صاحب کو یہ بات سمجھانے میں ٹینشن نہیں ہوگی. اب کوئی بھی صوفی نبی کا محبت، نبی کا عاشق آئے گا اور کہے گا کہ نہیں نہیں دو شادیاں نہیں، ایکچولی اس سے عورت کو تکلیف ہوتی ہے، اس سے ایکچولی یہ ہوتا ہے، ابے تو نبی سے آگے نکلنے کی کوشش کر رہا ہے کیا؟ ہے بھائی، نبی صلی اللہ علیہ وسلم نے 50 سال میں کی ہیں، جب نکاح کی حاجت عام طور پہ نہیں ہوتی. تو اس کا مطلب جب حاجت نہیں ہو تو یہ کام ہے، اور آج کے لونڈے لپاڑوں کو تو بہت زیادہ حاجت ہے، یہ تو گناہوں کی طرف جا رہے ہیں. یہ جو آج کل لونڈے لپاڑے گھوم رہے ہیں نا، ان کو تو گناہ کا خطرہ ہے. سید الانبیاء صلی اللہ علیہ وسلم کا نہ کوئی برائی کا خطرہ تھا اور نہ دنیا کی طرف میلان تھا، پھر بھی آپ نے کی ہیں، یہ بتانے کے لیے یہ تو کرنے کا کام ہے بھائی. اس میں طبیعت مائل نہ بھی ہو تو بھی کرنے کا، یہی تو سننے آتے ہو آپ لوگ اتوار کو. اچھا خیر، ابھی بیان شروع کرنے والا ہوں میں. اور دوسری چیز جو دنیا کی دو چیزیں نبی نے کثرت سے رکھی ہیں، دوسری چیز تھی خوشبو. حببا الی النساء والطیب، خوشبو. اتنا زیادہ نبی نے خوشبو کا استعمال کیا ہے کہ حضرت انس کہتے ہیں نبی کے گھر سے نکلنے کا علم ہمیں خوشبو کے جھونکوں سے ہوتا تھا. ہم نے اپنے اکابر میں اور مشائخ میں بھی یہی دیکھا ہے. ہمارے حضرت مفتی رشید احمد صاحب جب آتے تھے نا، اول تو خوشبو ان کے کپڑوں پہ، جسم پہ لگی ہوتی تھی، گھر کے اندر خوشبو کی دھونی ہر وقت. اور جب آتے تھے تو پہلے مسلح پہ خوشبو کا اسپرے ہوتا تھا، وہ یہ والے نہیں جو آج کل مل رہے ہیں، تو اچھی خوشبو. اور دفتر میں بھی یہ ہے نا، حضرت کو جانتے ہیں پہلے سے، ماشاءاللہ پرانے بیٹھے ہوئے ہیں، یہ تصدیق کریں گے نا کہ نہیں کریں گے؟ تو ہم نے اہل اللہ میں بھی یہ چیز دیکھی ہے. آج کل کیا ہو رہا ہے؟ تو اچھا، مسلمان خوشبو اس لیے نہیں لگاتا تاکہ بدبو کو چھپایا جا سکے. کچھ لوگ خوشبو لگاتے ہیں نہانے سے بچنے کے لیے، ہفتوں ہفتوں نہائیں گے نہیں، बदबू आ रही है तो बजाय जाके नहा ले यार तू, नहीं नहीं खुशबू लगा के दफ्तर चले जाएंगे वो, कि बगलों से बू आ रही है एक स्प्रे इधर मारो, इधर से बगल से बू आ रही है एक स्प्रे यहाँ मारो, ये नहीं है भाई, उसको साफ करो धो, ठीक है ना, साबुन से नहाओ, बल्कि सर्विस करवाओ जाके, इतने मैले हो चुके हो तुम, उसके बाद जाके खुशबू का इस्तेमाल है। तो अब उन खुशबुओं का बेड़ा गर्क हमने ये कर दिया, ये आ रहे हैं जो आजकल अजीब से अल्कोहल दिमाग में चढ़ रहे होते हैं और गाड़ी में बिल्कुल लगा दे, सर भारी हो जाता है इंसान का, क्या लगा दिया यार। तो इसलिए खुशबू ये जो मैं लगाता हूं ना, ये खास कभी लगाओ अपने खर्चे पे, मजा ना आए पैसे वापस, ओरिजिनल होनी चाहिए। इसी तरह अंबर है, ओरिजिनल हो, और गुलाब है, ओरिजिनल हो। गुलाब की खुशबू आप क्या समझते हो कैसे बनती है? बहुत सारे गुलाबों को जमा करके इतने से चंद कतरे निकलते हैं, लेकिन इतनी जबरदस्त होती है वो खुशबू। अच्छा, इंसान के नीच होने की एक अलामत ये भी होती है, जब आप उसको ऑर्गेनिक खुशबू दिखाओगे ना, बोले ये क्या है बदबू, इसको दूर करो, ये इसकी अलामत है खानदानी लिहाज से, इसका कोई बैकग्राउंड अच्छा नहीं है, इस पे ज्यादा नहीं मैं बात करता। खैर, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो खुशबू इस्तेमाल की है, मुश्क तो आजकल मिलती नहीं है कहीं से खालिस, मुश्क मिल जाए ये सब चीजें हैं, ये इस्तेमाल करनी चाहिए। आसान हल ये कि ये चंबेली ले लो, यानी बाजार में चंबेली के फूल मिल, ये आप गाड़ी में लगा दो, लटका दो, देखो थोड़ी देर में कैसी, घर में लाके डाल दो ये। लेकिन इसके लिए घर वाली का सलीके वाला होना बहुत जरूरी है, कि घर का वो हर वक्त साफ सुथरा रखे। फिर और आखिरी बात करके बस टॉपिक की तरफ आता हूं, सबसे जो मजेदार खुशबू है ना, जो घरों में जिसकी धुनी दी जाती है, वो है ऊद की लकड़ी। आप सऊदी अरब जाओ, मस्कत जाओ, ऐसा अरबों के घरों में जाके सुकून मिलता है, हर वक्त उनके यहां ये लकड़ी जलती रहती है, इतना दिमाग मुअत्तर हो जाता है उससे। तो इसका भी घर में रिवाज डालो, ये ऊद की जो लकड़ी है ना, इसको कोयले पे जला दिया, या मशीनें भी आ रही हैं आजकल, इससे घर बहुत मुअत्तर हो, इससे बहुत सुकून मिलता है। खुशबू इंसान की खोपड़ी को सेट करने में, टेंशन दूर करने में खुशबू का बहुत ज्यादा दखल है। हमारे नबी ने जब कसरत से खुशबू इस्तेमाल किए तो कोई तो वजह होगी ना उसमें, बाकी चीजें में नबी सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया की नहीं रखी। आपका घर इंतहाई सादा, इतना छोटा घर कि पांव फैलाएं तो सईदा आयशा को, यानी सजदा करें तो सईदा आयशा को पांव सुकेड़ने पड़े, और खाना एक टाइम खाया जा रहा है, एक टाइम नागा हो रहा है, वो एक टाइम भी क्या, जौ की रोटी जो आज हमारे हलक से नीचे नहीं उतरती, और हम लोग क्या कर रहे हैं, सारा पैसा खाने पीने पे फोड़ रहे हैं हम लोग। तो खाओ, मेरा जो बयान है ना, अच्छा खाओ, उसका मतलब क्वालिटी अच्छी होनी चाहिए, उस क्वांटिटी नहीं, क्वालिटी खाने की अच्छी होनी चाहिए। खैर, हमने सूरह मारिज शुरू की भी थी, आज मेरा इरादा सूरह मारिज को मैं कंप्लीट कर दूं। तो अल्लाह ताला ने कुरान में क्या फरमाया, इल्लल मुसल्लीन अल्लज़ीन हुम अला सलातिहिम साहून वल्लज़ीन हुम लिफुरूजिहिम हाफिज़ून इल्ला अला अज़वाजिहिम औ मा मलकत अयमानुहुम फइन्नहुम गैरु मलूमीन। आज मुझे ये कंप्लीट करवा के छोड़ो, आप लोग बहुत हो गए, एक साल से भी ज्यादा हो गया, मैं ये सूरत से दो आयतों से आगे नहीं बढ़ रहा होता, बेशक तर्जमा करके कंप्लीट कर दूं, फिर हमने अगली सूरत शुरू करनी है। तो अल्लाह ने क्या फरमाया कि जो लोग अल्लाह पे ईमान नहीं रखते वो जल्दबाज होते हैं, टेंशन में भी जल्दी जाते हैं, कोई नेमत मिलती है तो इतराने लगते हैं, नॉर्मल नहीं होते वो, एबनॉर्मल होते हैं। तो अल्लाह से ताल्लुक कायम करने के लिए क्या करना पड़ेगा, सबसे पहले कुरान ने बयान किया नमाज, इल्लल मुसल्लीन, नमाज में क्या करना है, पाबंदी, अल्लज़ीन हुम अला सलातिहिम दाइमून, नमाज की पाबंदी, इस पर मैं बयान कर चुका हूं। अगला जुमला क्या है, वल्लज़ीन हुम लिफुरूजिहिम हाफिज़ून, ईमान वाले अपनी शर्मगाहों की हिफाजत करते हैं। काफिर में ये दो चीजें आपको नजर नहीं आएंगी, नंबर एक, काफिर नमाज तो गई उससे, अल्लाह की इबादत नहीं करते। अब आप अंग्रेजों का देखो, अल्लाह से उनका रिलेशन कितना है, ओह माय गॉड, कोई टेंशन वाला काम हुआ, ओह माय गॉड। हिंदुओं का अपने भगवान से रिलेशन क्या है, हफ्ते में एक आध दफा जाएंगे और कोई मिठाई विठाई रख के आ जाएंगे बस। तो ये क्या रिलेशन हुआ भाई, जब आप किसी को मानते हो, ये ऐसा ही है जैसे अंग्रेज भी बाप को मानते हैं कि नहीं मानते, कैसे मानते हैं, साल में एक दिन फादर डे। अबे ये क्या हो गया यार, बीवी को रोजाना टाइम दे रहे हो, गर्लफ्रेंड को रोजाना टाइम दे रहे हो, और बाप को साल में एक दिन, तो इस ना मानने से ना मानना बेहतर है या नहीं है? नहीं यार, समझ में आप लोगों के। तो अंग्रेज को हम ये कहते हैं, इस तकल्लुफ की जरूरत क्या है यार? पूरे साल बाप को नहीं पूछा, ओल्ड हाउस में जमा कराया हुआ उसको, तो एक दिन फादर डे मनाने के तकल्लुफ की क्या जरूरत है? तो इसी तरह मां का भी एक दिन मदर डे होता है भाई, गर्लफ्रेंड से तो रोजाना। मैं जब वहां अमेरिका या कनाडा में था तो किसी ने मुझे बताया कि ये गोरा है, यहां बहुत जबरदस्त फैमिली सिस्टम चल रहा है उनका। उस गोरे ने अपने बेटे पे पाबंदी लगाई हुई है कि मगरिब के बाद तुझे गर्लफ्रेंड से मिलने की इजाजत नहीं है, मगरिब के बाद मैं तुझे घर में देखूं। ये बहुत ही, जो फैमिली जिनकी मजबूत है ना, खानदानी, जिनका गोरों में भी बाद फैमिलियां बड़ी मजबूत होती है, उनका भी सिस्टम चलावा आ रहा है, सिस्टम नहीं सिस्टम चलावा आ रहा है उनका। तो भाई गर्लफ्रेंड क्यों, बीवी क्यों नहीं है, बीवी क्यों नहीं है? लेकिन बहरहाल ये भी एक नेक अंग्रेज, उनके लिहाज से बहुत नेक। तो गर्लफ्रेंड से रोज मिल रहे हैं, अच्छा ये भी 18 साल से कम उम्र लौंडा है, सॉरी बच्चा है जिसको गर्लफ्रेंड, वरना 18 साल के बाद होगा ना तो फिर अब्बा नहीं कहेगा कि तू रात को जल्दी घर में आया कर, वो कहेगा फादर, वो केड़ा फादर, केड़ा बाप, कौन किसका बाप, मैं तेरा बाप हूं। तो ये उल्टा हो जाता है, 18 साल होते ही क्या हो जाता है एकदम से सिस्टम उनका, ये बिल्कुल ऐसे ही होता है जैसे हमारा इलेक्शन में जीत रहा होता है एकदम फूकों वाली सरकार, सिस्टम से क्या होता है, हारे हुए जीते लगते, जीते हुए हारे लगते हैं। तो कहां से कहां बात चली गई, मैं जल्दी ली बहुत को समेटू, क्या कह रहा था मैं? नहीं हां, अब मैं कह रहा हूं उन लोगों का गॉड से ताल्लुक कितना है, ओह माय गॉड, हिंदू का गॉड से ताल्लुक कितना है, मंदिर चले गए एक आध दफा जो उनके शिर्क भी कर रहे होते हैं और वगैरह वगैरह, जो फिर भी शिर्क करके भी बहुत कम ताल्लुक है। तो ये इस्लाम है मेरे भाई जो खुदा से रिलेशन को जिंदा रखता है, जो बताता है कि खुदा से रिलेशन होता क्या है। आपने अपनी मर्जी से नहीं सोना सुबह, आपने यानी अपनी मर्जी से उठना नहीं है, आपने आपने उठना किसकी मर्जी से है? हम पागल हैं जो सुबह सुबह उड़ जाते हैं 4:45 बजे फजर पढ़ने के लिए? मुझे एक बात बताओ, फजर ना पढ़नी होती तो कोई उठता 4:45 बजे? मैं तो नहीं उठता भाई, सीधी सी बात है। हमारे तो ऐसे अंगड़ाइयां ले रहे होते हैं, बार दफा रात को नींद देर से हुई है, वैसे ही ऐसा लग रहा होता है जैसे कब्र से मुर्दा उखाड़ा जा रहा है। उठते हैं भाई कि क्या करें, अल्लाह का हुक्म है भाई, नमाज पढ़नी है, सफर हो हजर हो पढ़नी है भाई नमाज, जो नमाजी आदमी वो तो पढ़ेगा। बच्चों को भी उठा रहे होते हैं, बच्चे भी ऐसे अंगड़ाइयां ले रहे होते हैं ना, उठ ही नहीं रहे होते। ये एक सिर्फ फजर ही की नमाज जो इस्लाम ने दी है, वो कुर्बानी भी खुदा के लिए देना मुसलमानों के सिवा किसी के में ये ताकत नहीं है। मुसलमान देते हैं कुर्बानी, नींद कुर्बान करते हैं अपनी अल्लाह के लिए, और ये भी नहीं कि मुंह उठा के आ जाए फजर पढ़ने के लिए। इतनी बड़ी कुर्बानी दी जाती है भाई, उठ के पहले वुजू करो, सर्दियों में वुजू करना कितना मुश्किल लग रहा होता है, गुसल करना कितना मुश्किल लग रहा होता है, गुसल अगर फर्ज है गुसल करना है वरना वुजू करना है, तो ये कुर्बानी फजर में, फिर जोहर में, फिर दो दिन तीन दिन की नहीं है, जब से बालिग हुए मौत तक करते चले जाना है ये। इट इज कॉल्ड रिलेशन। अगर मुसलमान खुदा को मानता है तो अल्लाह से रिलेशन के लिए उसका अमल बताता है कि मैं प्रैक्टिकली खुदा को मानता हूं, हवाई बातें नहीं करता मैं। बाकी लोग खुदा को मानते हैं जैसे, अच्छा हम बाप को मानते हैं तो भी ऐसा ही है, मां को मानते हैं तो भी ऐसा ही है। जो मुसलमान है उसको सबसे ज्यादा फिक्र किसकी होती है? अपने वालदेन की, उनके सेहत का ख्याल करना, उनको आरामदेह कमरा देना, उनके गम को अपना गम समझना, उनकी खुशी को अपनी खुशी समझना, सारी रिस्पॉन्सिबिलिटी किसकी है भाई? औलाद की है। ये थोड़ी कि एक फादर डे और एक दिन का मदर डे हो गया, ना ना ना। और हमें तो पता है भाई कि नबी ने लानत फरमाई है उस शख्स पर जिसको बूढ़े मां बाप मिले और उसने उन बूढ़े मां बाप की खिदमत करके अपने ऊपर जन्नत को वाजिब नहीं कर लिया। क्या मतलब? इतना बेहतरीन ऑप्शन था जन्नत कमाने का, अल्लाह से गुनाहों को माफ करवाने का, कि इन बूढ़ों की खिदमत करके अपने सारे गुनाह माफ करवा लेता अल्लाह से, तूने इस कमबख्त इतना बड़ा ऑप्शन छोड़ दिया। तो नबी ने फरमाया ऐसे शख्स पर अल्लाह की लानत। तो मुसलमान का माँ बाप से रिलेशन भी क्या होता है, बोलो, बोलते क्यों नहीं, मजबूत। बीवी से रिलेशन भी मजबूत, गोरे का बीवी से क्या रिलेशन है काफिर का, वो अपनी चाय अपने पैसों से, आप अपनी चाय अपने पैसों से, दोनों म्यूचुअल अंडरस्टैंडिंग से एक छत के नीचे रह रहे हैं, बस बच्चे एक आध, बस इसकी ये रिलेशन है। इससे ज्यादा तो जमशेद से रिलेशन होगा भाई हमारा, कफार साहब से, क्या ख्याल है, इतना तो, इससे ज्यादा तो दोस्तों से रिलेशन होता है हमारा, रोजाना उनको नहरिया खिला रहे हैं, बर्गर खिला रहे हैं, बकरीद पे टिक्के बना के खिला रहे हैं। इसलिए मैं बार बार कहता हूं, काफिर काफिर का जो जाहिरी चेहरा है बहुत खूबसूरत है, डेप में जाओगे तो इंसानियत नहीं है, ना खालिक के हुकूक है ना मखलूक के हुकूक है, सिर्फ एक स्टेट और रियासत के हुकूक वो अदा करते हैं, टैक्स टाइम पे दे देंगे बस, ताकि कुछ भी नहीं है भाई। लोग कहते हैं उनके झगड़े कम होते हैं, जब रिलेशन ही नहीं होगी तो झगड़े कहां से होंगे, झगड़े तो रिलेशन पे होते हैं, जब आपका मेरा आपका कोई लेना देना नहीं तो मैं किस बात का झगड़ा करूंगा। अबे जब शौहर के जिम्मे बीवी का नान नफका ही नहीं है तो वो अंडों पे झगड़ेगी, दही पे झगड़ेगी, झगड़ेगी नहीं, फिर भी झगड़े होते हैं, कमाल की बात ही है, एक दूसरे के कोई हुकूक नहीं है फिर भी डिवोर्स रेशो बहुत है दबा के यार। हमारे यहां डिवोर्स हो तो समझ में आता है भाई, कि इतने हुकूक हैं एक दूसरे के, थोड़ी सी भी कोताही हुई तो डिवोर्स, उनके तो कोई हुकूक ही नहीं है फिर भी तलाकें, और हमारे यहां हुकूक की एक तवील फहरिस्त है, फिर भी तलाक का रेशो कम है, बर्दाश्त का रेशो ज्यादा है। कभी औरत शौहर को बर्दाश्त कर लेती है कि चलो यार गुजारा करो, शौहर कभी बीवी को बर्दाश्त कर लेता है, गुजारा चलाओ। तो इसलिए मेरे भाई कुरान मजीद क्या कहता है कि अल्लाह से रिलेशन बनाए बगैर इंसान के बच्चे, बोलो, नहीं बन सकते। तो रिलेशन में सबसे पहली चीज है नमाज, पूरी जिंदगी पढ़नी है, और नमाज ही पढ़ते हैं अल्हम्दुलिल्लाह। या नमाज पे एक बात आपको मैं बता दूं, हजरत मौलाना अशरफ अली थानवी रहिमहुल्लाह ने एक बड़ी प्यारी बात लिखी है, वो बात मैं अपने अल्फाज में आपको बयान करता हूं। वो कहते हैं ये जो नमाज पढ़ रहे होते हैं ना 10-10 साल 15-15 साल, ये नमाज कुव्वत इरादी से नहीं होती, किसी इंसान की कुव्वत इरादी इतनी मजबूत नहीं होती कि वो कंटिन्यूसली 20-30-40 साल तक एक काम करता रहे, फजर में फजर, जोहर में जोहर। फरमाया चंद दिन कुव्वत इरादी होती है, उसके बाद आदत पड़ती है, यूज टू होता है। नहीं आई मेरा ख्याल है बात, चंद दिन तो इरादा करना पड़ता है, उसके बाद आदत करवा रही होती है काम। ये मैं इसलिए आपको बता रहा हूं कि जो नमाज पढ़ने की जिनको आदत नहीं है ना, तो वो अपनी कुव्वत इरादी चंद दिन के लिए मजबूत करें, हमेशा के लिए व्हील पावर नहीं चाहिए आपको, कुव्वत इरादी नहीं चाहिए और कुव्वत फैसला नहीं चाहिए, बल्कि आदत पड़ जाएगी, फिर छोड़ना अजाब बन जाएगा, फिर छोड़ी नहीं जाएगी। तो आदत डालो नमाज पढ़ने, 40 दिन पढ़ लो तकबीर उला के साथ हिम्मत करके, उसके बाद क्या हो जाओगे, फिर आदत पड़ जाएगी। नमाजी आदमी से आप नमाज छुड़वा के दिखा दो, आप उसको 1 करोड़ रुपए दो ना कि यार आज फजर छोड़ दे, आंख ना खुले फजर छूट जाएगी उसकी, आंख ही नहीं खुली वो तो इंसान के इख्तियार में नहीं, आप उसको 1 करोड़ रुपए भी दो ना कि आज फजर छोड़ दे या जोहर छोड़ दे, वो कहेगा 10 करोड़ दे दे मैं नहीं छोड़ सकता, 10 करोड़ दे दे मैं नहीं छोड़ सकता। तो इसलिए नेकी की आदत डालनी पड़ती है, आदत ज्यादा अहम है इस्लाम में, तो आदत डालो इसकी। तो इसी तरह कोई भी बुराई जब आप 2-4 दफा बचते हो तो बचने की आदत पड़ जाती है, जिनको जिना का मौका मिला जिंदगी में 2-3-4 दफा और बच गए, अब आदत पड़ गई, अब जिना उनसे नहीं होगा, अब उनको लगेगा यार ये हमने किया ही नहीं किया, अपने आप को बचाया तो हम क्यों अब इस गंद में मुंह मारे, हम वो आदत पड़ जाए। इस तरह शादियों की भी अल्लाह माफ फरमाए आदत पड़ जाती है। जब मेरी 3 शादियां थी ना, तो वो तो हर साल में एक एक टक टक करके 3 हो गई, चौथी में बहुत टाइम लगा, तो मैं दोस्तों से कहता था बहुत दिनों से मेरी शादी नहीं हुई, अजीब सा फील हो रहा है मुझे। वो कहते थे क्या मतलब, मैं कहता था यार इतने टाइम में मैं हो जाती थी मेरी, बहुत टाइम हो गया। तो कह रहे ये 3 क्या है, मैंने कहा वो तो ठीक है लेकिन आदत पड़ गई है शादी करने की, तो बहुत दिनों से नहीं हुई इसलिए मेरी जल्दी से करा दो, फिर हो गई अल्लाह का शुक्र है, अब तो अल्लाह ने पाबंद किया, अब थोड़ी कर सकते हैं। तो अब नहीं करने की आदत होती जा रही है आहिस्ता आहिस्ता, क्योंकि अब चौथी के बाद तो ऑप्शन ही खत्म है। तो शुरू शुरू में तो बहुत डिप्रेशन में जाता था कि दोबारा शादी, फिर सोचता था अल्लाह ने नाजायज किया हुआ है, अब अल्लाह ने पाबंदी लगाई हुई है, तो आहिस्ता आहिस्ता अब मैं यूज्ड टू हो गया, अब नहीं होने की आहिस्ता आहिस्ता یعنی ماحول میں آتی, ورنہ میں اس رشتے ہی لینے جا رہا ہوتا تھا, کبھی ادھر گیا ہوں کبھی, تو اب جب کرسے سے رشتے ہی لینے جا رہے آپ, تو ایک عجیب سی ڈپریشن سی ہوتی تھی یار یہ کیا ہو گیا. لیکن اللہ کا شکر ہے کیونکہ اللہ کے قانون کے ہم پابند ہیں بھائی, اللہ نے کہا آپ چار کے بعد نہیں کر سکتے, اب ہم نے کہا بھائی ختم قصہ. تو اب آہستہ آہستہ مجھے عادت پڑ رہی ہے نہیں کرنے کی, تو عادت بڑی چیز ہے, اب مجھے نہیں کرنے کی تقریباً عادت ہو گئی ہے, ٹھیک ہے نا, تھوڑے دنوں میں وہ وسوسے بھی بالکل نکل جائیں گے. تو خیر یہ مذاق تھا, اس کو حقیقت نہ لیں, ہے تو حقیقت لیکن اس کو مذاق کے طور پہ لیں آپ لوگ. تو اب کیا ہے نماز میں, کیا ہے بھائی, قوت ارادی موت تک آپ سے نماز نہیں پڑھوا سکتی. اتنا انسان ارادے کا پکا نہیں ہوتا کہ کنٹینیوسلی کئی سالوں تک ایک کام کرتا رہے. وہ جیلوں میں جو لوگ چلے جاتے ہیں دو چار دن ڈپریشن ہوتی ہے, بہت سخت عذاب میں ہوتے ہیں, اگر وہ صبر کر لیتے ہیں ایک مہینے دو مہینے, تو جو جیل کے سے چھوٹ کے آتے ہیں نا وہ کہتے ہیں جنہوں نے صبر نہیں کیا نا وہ پاگل ہو گئے, اور جنہوں نے صبر کیا اپنے آپ کو بزی کر لیا ورزش میں ان چیزوں میں, تو ان کو پھر اندر رہنے کی عادت پڑ گئی, وہ پاگل نہیں ہوتے پھر. تو اس سے پتا چلتا ہے یار جب جیل کی زندگی کی عادت پڑ سکتی ہے تو نماز تو اس سے بہت ہلکی چیز ہے بھائی. اصل کام یہ ہے کہ چند دن کنٹینیوسلی اپنے دل پہ زور دے کے اپنی خواہش پہ کنٹرول کر کے ایک کام کر لو تو آپ کو عادت پڑ جائے گی. جن لوگوں کو فوش فلمیں دیکھنے کی عادت ہے, بد نظری کی عادت ہے, وہ بھی چند دن نہ کریں, وہ سخت تکلیف ہوگی, لیکن یہ گارنٹی سے کہہ دوں یہ ہمیشہ کے لیے تکلیف نہیں ہوتی. چند دن ایک بھونچال آئے گا, نہیں کرنا بھائی, گناہ نہیں کرنا ہے. آہستہ 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 آپ کو اس سے بچنے کی عادت ہو جائے گی. تو کام کرنے کی بھی عادت پڑ جاتی ہے, کام نہیں کرنے کی بھی عادت پڑ جاتی ہے. یہ لوگ جو چرس پیتے ہیں, ہیروئن پیتے ہیں, نہیں پیئیں, چند دن تکلیف ہوگی, اس کے بعد تکلیف ہونا ختم. کیوں ختم؟ اس لیے کہ اب وہ کام نہیں کرنے کی عادت پڑ گئی ہے. تو اللہ نے قرآن میں کیا کہا کہ اللہ سے ریلیشن مضبوط ہوتا ہے تو مضبوط کرو, اور وہ ریلیشن کیسے مضبوط ہوگا؟ نماز کے ذریعے. دوسری چیز اپنی شرمگاہ کی حفاظت, یہ چیز بھی آپ کو کافروں میں نہیں ملے گی. آپ نے دیکھے ہندو بھگوان کی خاطر برائی سے بچ جائیں, نظر کی حفاظت کریں, زنا سے بچ جائیں, شاید کچھ لاکھوں میں کوئی ایک ہو. انگریزوں میں تو جو عیسائی ہیں, یہ پورا امریکہ یورپ تو کرسچینٹی ہے نا, یہ تو کرسچن ہے, اپنے آپ کو منہ سے بولتے بھی ہم کرسچن ہیں. کیا انہیں معلوم نہیں ہے کہ حضرت عیسیٰ علیہ السلام نے زنا کو حرام قرار دیا ہے, لیکن کیا بچتے ہیں؟ نہیں بھائی. تو اللہ سے ریلیشن کے بغیر آدمی زنا سے بچ نہیں سکتا ہے. وہی بچے گا جس کے دل میں اللہ کا خوف ہو. اللہ کے خوف کے علاوہ کوئی ایسی پاورفل موٹیویشن اب تک ایجاد ہی نہیں ہوئی ہے جو مرد کو زنا سے روک دے. کوئی موٹیویشن ایسی ہے ہی نہیں, کیونکہ زنا بہت زیادہ انسان پہ اس کا غلبہ ہوتا ہے, اس سے بچنا بہت مشکل ہے. کیسے روکے گا کوئی ڈاکٹر آپ کو؟ کیسے روکے گا؟ اس سے صحت خراب ہوگی, اس طرح روکے گا آپ کو؟ وہ کہے گا اس سے خاندانی نظام تباہ ہو جائے گا, تو اگلا کہے گا میرے کرنے سے کیا نظام تباہ ہوگا, تو پوری دنیا جب زنا چھوڑے گی تو نظام بحال ہوگا نا, میرے اکیلے سے کیا ہوتا ہے. وہ آپ کو کہیں گے اس سے ایڈز پھیلتا ہے, تو لوگ کہیں گے ٹھیک ہے ہم ایڈز کی جو بچنے کی تدابیر اختیار کر لیں گے. کوئی آپ سے کہے گا کہ جی آپ کا پیسہ اس سے برباد ہو جائے گا, تو آدمی کہے گا ایک دفعہ کر لیتا ہوں, جب برباد ہونے لگے گا تو نہیں کروں گا. ہر چیز کا شیطان جواب آپ کو دے دے گا. اس کے لیے سوائے اللہ سے ریلیشن کے کہ آپ کو کس کا خوف ہو؟ اللہ کا. وہ آگ میں ڈالے گا اگر میں نے زنا کیا, وہ آگ میں ڈالے گا, وہ برباد کر دے گا زندگی میری. زانی کو آخرت میں سزا بعد میں ملتی ہے, دنیا میں سزا پہلے. دنیا کی سزا پتہ ہے کیا زانی کی؟ اس کی فیملی لائف کی ایسی کی تیسی. اس کے دل میں بیوی کی محبت نہیں بلکہ بیوی بوجھ لگتی ہے اس کو. تو آپ سوچو جس کو اپنی بیوی بوجھ لگنا شروع ہو جائے اس کو گھر میں کیا مزہ آئے گا. شادی شدہ آدمی سفر میں جاتا ہے, گھر میں بھاگنے کی اس کو جلدی ہوتی ہے. اس سے میاں بیوی کا ریلیشن بنتا ہے, پھر اولاد کا ماں باپ سے ریلیشن بنتا ہے, تو اس کے ایک جس کو ہندی میں کہتے ہیں نا پریوار ہوتا ہے, خاندان ہوتا ہے. بعض الفاظ ہندی کے بڑے اچھے ہیں, وہ پریوار کا لفظ نا بڑا ایک اٹریکٹیو سا لفظ لگتا ہے, اس لیے میں بار بار پریوار لے کر آتا ہوں. تو ایک پورا آپ کا کیا ہوتا ہے, خاندان آباد ہوتا ہے، عورت کو شوہر پہ اعتماد ہوتا ہے، کیونکہ یہ جو شوہر دو نمبر ہوتے ہیں یہ بالآخر پکڑے جاتے ہیں، یہ ہو نہیں سکتا کہ پکڑے نہ جائیں، یہ کہیں نہ کہیں پکڑے جاتے ہیں، عورت کو پتہ چل جاتا ہے کہ اس کا ریلیشن ہے، اور پھر عورت کے دل میں شوہر کی دو ٹکے کی حیثیت نہیں۔ بعض دفعہ تو یہ ہوتا ہے کہ عورت شوہر کی قدر کرنا چھوڑتی ہے، ٹائم پاس کرتی ہے، اور بعض دفعہ خود بھی وہ بدکردار بن جاتی ہے، وہ کہتی جب تمہارے تعلقات سے ہو سکتے تو ہمارے کیوں نہیں ہو سکتے، تو اب کیا ایسا رشتہ، رشتہ گیا تیل لینے، رشتہ کہاں گیا بولو، تیل لینے۔ تو جب رشتہ تیل لینے گیا تو اس کا نقصان کیا ہوگا کہ زانی جو زنا کر کے جو تھوڑی دیر کی خوشی ہوتی ہے وہ تو حاصل ہوتی ہے، لیکن جو ایک کنٹینیوسلی ایک خوشی انسان کو گھر میں بیوی بچوں کی محبت سے، اور پھر وہ بڑھاپے میں دادا دادی نانا نانی، یہ ساری جو ایک مستقل خوشی ہے، یہ ہمیشہ کے لیے اس سے کیا ہو جاتا ہے، محروم۔ بالکل نشے کی مثال ہے کہ چرس پینے کا مزہ 10-15 منٹ کا، مجھے ٹوٹل کیلکولیشن معلوم نہیں کیونکہ میں کوئی چرسی الحمدللہ ہوں نہیں، آئندہ کسی چرسی سے پوچھوں گا۔ کل میں نے تین جہاز دیکھے کل میں نے، میں نیو کراچی سے آ رہا تھا، بہت عرصے کے بعد مجھے جہاز نظر آیا، تین جہاز میں نیو کراچی سے آ رہا تھا، تو جھاڑیوں کے اندر تین بندے بیٹھے ہوئے ہیں، ان کو جہاز کہتے ہیں نا ہم لوگ، یہ ہوا میں ہوتے ہیں۔ اچھا وہ چرسی نہیں تھے، کیونکہ جو ان کی حالت ہوئی ہوئی تھی نا، اس سے لگ رہا تھا یہ چرس تو چھوٹا نشہ ہے، یہ کچھ اور ہی کر رہے ہیں۔ تو میں نے گاڑی تھوڑی سلو کر لی، میں نے کہا جھانک کے دیکھیں یہ کر کے آ رہے ہیں، تو اچھا زیادہ قریب ہم نے دیکھا، ٹیکا ہے ایک کے ہاتھ میں انجیکشن، تو ایک دوسرے کو انجیکشن لگا رہے ہیں، اللہ کی پناہ یار، جو ان کا منہ بالکل ایسا جیسے ڈیزل، ایسے کالے ہوئے ہوئے، کپڑے پھٹے ہوئے، برباد زندگی ان کی، زندگی برباد۔ میں نے سوچا تھوڑا ولاگ بناؤں، پھر میں نے کہا اچھا نہیں ہے یار یہ بےچاروں کو ولاگ بنائے ہم تو، لیکن وہ تینوں بیٹھے ہوئے ہیں ایسے مر رہے ہیں، اور ایک دوسرے کے انجیکشن، کون دے کر گیا ان کو انجیکشن، کوئی تو دے کر گیا ہوگا، تو پیسہ بھی برباد۔ اب ان کو تو مزہ آ رہا ہے نا، لیکن آپ کا کیا خیال ہے، یہ ہمیشہ کا مزہ ہے، تھوڑی دیر کا مزہ ہے، اس کے بعد عذاب اور ٹینشن، یہ خودکشیاں تک کر لیتے ہیں ہیروئن جی۔ تو میرے بھائی زینا کا بھی ایسا ہی ہے، تھوڑی دیر کا مزہ ہے، لیکن جو نیچرل مزہ تھا، آپ کا گھر بار آباد ہو، محبتیں ہوں، میاں بیوی کا ریلیشن، عورت کو شوہر پہ اعتماد، شوہر کو بیوی پہ اعتماد، یہ لبرل لوگوں میں یہ سب اعتماد کی ایسی کی تیسی۔ میں تو ایسے ایسے حالات جانتا ہوں جو سیکولر لبرل، نام نہاد لبرل ہے نا، جو بڑے پراؤڈ مائنڈڈ بنتے ہیں کہ یہ ملاؤں کو نہیں مانتے، یہ ملاؤں کے ایسے ان کے حالات ہوتے ہیں، بڑی لبرل سی ایک انٹی سے شادی کر لی، کسی پہ میں الزام نہیں لگا رہا، چپ رکھ رہے ہوتے ہیں ان کے پرسوں میں بیگم کے، کہ یہ جو کہہ کے جا رہی ہے کہ میں طارق روڈ مارکیٹ میں شاپنگ کرنے جا رہی ہوں، تو لوکیشن سے ہم ٹریس کریں گے کہ یہ جا بھی وہاں رہی ہے۔ یار جب بیوی پہ یہ شک پیدا ہونا شروع ہو جائے تو لائف تو گئی نا، ختم نا۔ بیوی پہ یہ شک کیوں ہو رہا ہے؟ کیونکہ اپنی حرکتیں ٹھیک نہیں ہیں، اپنی حرکتیں ٹھیک نہیں ہیں، ان کو پتا ہے کہ ہم جب برے ہیں، ہم ادھر ادھر پتہ نہیں کام مکالا کرتے ہیں، تو ہماری بیوی بھی ہو سکتا ہے کر رہی ہو۔ تو یار یہ کوئی زندگی ہے، سوچو ہے، عورت کو شوہر پہ اعتماد نہیں ہے کہ پتہ نہیں یہ جمشید کا نمبر ہی ہے یا جمشیدہ ہے یہ، اور مرد کو بیوی پہ اعتماد نہیں ہے کہ پتہ نہیں یہ سلطانہ ہے یا اصل میں اوریجنل سلطان نہ ہو کہیں ہے۔ تو یہ کوئی زندگی ہے، اس کو تھوڑی ریلیشن بولتے ہیں، اس سے تو بہتر تھا کہ تم شادی نہ کرتے یار۔ ایسے شکوک ایک دوسرے پہ، شوہر باہر ملک چلا جاتا ہے، وہ بیوی پہ شک کر رہا ہوتا ہے، میں یہاں ہوں پتہ نہیں وہ کیا کر رہی ہے وہاں، عورت کو اس پہ شک ہوتا ہے کہ وہ وہاں پتہ نہیں کیا غلغباڑے کر رہا ہے۔ یہ ہے مذہب سے بغاوت کا بولو نتیجہ، یہ اللہ دنیا میں زانی کو عذاب دیتا ہے کہ وہ تھوڑی دیر کی لذت، اچھا وہ تھوڑی دیر کی لذت بھی پہلی دفعہ میں اس کو لگے گی، اس کے بعد وہ اس کا عادی ہو جائے گا۔ تبھی تو یہ جو گورے جو ہومو سیکشولیٹی کی طرف آئے ہیں، کیوں آئے ہیں، یہ نائٹ کلبوں میں زنا کر کر کے تھک گئے ہیں، اب ان کو بورنگ ہے یہ۔ ہمارے یہاں نا ایک صاحب امریکہ گئے اور یورپ گئے، کہتے ہیں گورے اتنے اچھے ہیں کہ وہاں چڑیاں پہنی ہوئی عورتیں گھوم رہے ہیں، گورے دیکھتے ہی نہیں، اور ہمارے ٹھڑکی جا کے نا ایسے ایسے جھانک جھانک کے، ایک ہفتہ تو ہمارے ٹھڑکیوں کا لڑکیاں دیکھنے میں گزرتا ہے، اس کے بعد جاب تلاش کرتے ہیں وہ۔ میں نے کہا یہ اس سوسائٹی کا کوئی پازیٹو پہلو نہیں ہے، یہ نامرد ہونے کی علامت ہے۔ اگرچہ یہ ٹھڑک ٹھیک نہیں ہے، میں ایسے نہیں کہہ رہا آپ مردانگی دکھائیں وہاں جا کے، یہ اس کی علامت ہے، اللہ نے ان سے لذت ہی چھین لی ہے۔ کیونکہ یہ زنا کر کر کے نا اب یوز ٹو ہو گئے, ان کے لیے جمشید میں اور جمشیدہ میں کوئی فرق رہا نہیں ہے, محمود اور محمودہ ان کے لیے برابر ہو گئی ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو یہی عذاب نہیں ہے کیا؟ کہ ایک لذت جو ایک اللہ نے مرد کے دل میں عورت کی طرف لذت رکھی, وہ لذت ہی چھین لی اللہ نے ہمارے لوگوں سے, نہیں چھینی ہے تو یہ ٹھرکی بنے ہوئے ہوتے ہیں وہاں جا کے. ہاں اللہ نے یہ بولا ہے کہ یہ کام مت کرو بھائی, نظر کی حفاظت کرو اور ایک حلال طریقے سے جو نکاح کا طریقہ اللہ نے رکھا ہے. تو زانی جو زنا کرنے والا ہے اس کو آخرت میں تو بہت سخت سزا ہے, وہ تو جہنم کی آگ ہے. حضرت جبریل کو نبی نے دیکھا نا معراج میں, تو نبی صلی اللہ علیہ وسلم نے دیکھا کہ کچھ لوگ ننگے مرد اور ننگی برہنہ عورتوں کو آگ میں جلایا جا رہا ہے اور وہ آگ کے شولوں کے ساتھ اوپر آتے ہیں. تو آپ نے جبریل سے پوچھا یہ کون ہے؟ جبریل نے فرمایا یہ آپ کی امت کے زنا کرنے والے مرد اور زنا کرنے والی عورتیں, انہیں مرد اور عورتوں کو ایک ساتھ اللہ نے ڈالا ہے, جلو اس عذاب کو دیکھو. اللہ ہم سب کو اس عذاب سے محفوظ رکھے. تو زنا ہلکا عذاب نہیں, آخرت کا عذاب بھی بہت سخت ہے, لیکن دنیا میں زانی کو کیا سزا ملتی ہے؟ اس کی جو خاندانی جو گھر کی لائف ہے اس کی ایسی کی تیسی. پھر جب بچوں کو پتہ چلتا ہے ہمارا باپ ایسا, بچوں کے دل میں بھی باپ کی کوئی عزت نہیں رہتی, وہ باپ کو بھی جمشید سمجھتے ہیں. ڈیڈی پاپا واپا سب ختم, ابا ابو بزرگی سب ختم. اس لیے میں تبھی تو آپ لوگ کو چار شادیوں پہ سیٹ کر رہا ہوں. زنا کی طرف مت جاؤ بھائی, خاندان بڑھاؤ, اولاد ملے گی حلال اولاد. انگریزوں کے اولاد بھی حلال نہیں ہے, وہ بھی زنا کی پیداوار ہے. تبھی ان میں اتنے سیپریشن کے واقعات ہیں. میں نے گورے کا انٹرویو لیا کسی یورپ میں, میں نے کہا آپ کے فادر کیا کر رہے ہیں؟ انہوں نے کہا فادر پتہ نہیں کدھر ہے اپنے. پھر فادر کو گالیاں دینے لگا وہ. میں کہا یار اسٹائل ہے بھائی. تو کیونکہ وہ فادر جو تھا نا وہ اس کی ماں کو چھوڑ کر کہیں اور منہ کالا کرنا شروع کر دیا تھا اس نے, پھر اس کو چھوڑ کے کہیں اور منہ کالا کرنا شروع کر دیا. تو اولاد کو ایسے فادر سے محبت ہوگی؟ کہاں ہوگی محبت. تو خیر, تو اس لیے اللہ نے کیا فرمایا کہ جو ایمان والے لوگ ہیں, الا علی ازواجہم او ما ملکت ایمانہم, باندیاں کا نظام ختم ہو گیا, اب صرف کیا ہے بھائی؟ الا علی ازواجہم, ایمان والا اپنی زوجہ کے علاوہ کہیں اور نہیں جاتا. اچھا دیکھو, اللہ یہ بھی کہہ سکتے تھے کہ ایمان والے لوگ اپنی زوجہ کے پاس جاتے ہیں, یہ اسٹائل بھی ہو سکتا تھا نا, لیکن اللہ نے یہ انداز نہیں اختیار کیا, بلکہ اللہ نے کہا کہ یہ لوگ اپنی شہوت کو کہیں بھی پورا نہیں کرتے سوائے بیوی کے. یہ انداز کیوں اللہ نے رکھا؟ تاکہ فحش فلمیں دیکھنے والے بھی سمجھ جائیں کہ یہ بھی کیا ہے, بولو, حرام ہے, اور ہینڈ پریکٹس کرنے والے بھی سمجھ جائیں کہ یہ عمل بھی کیا ہے, حرام ہے, یہ ناجائز ہے, جائز عمل نہیں ہے. جو لڑکوں سے بدفعلی کرتے ہیں وہ بھی سمجھ جائیں کہ یہ عمل بھی کیا ہے, بولو, حرام. بدنظری سے اپنی خواہش پوری کرنا وہ عمل بھی کیا ہے, تصور میں کسی غیر عورت کا تصور. بعض نوجوان بتاتے ہیں ہم لیٹتے ہیں تو پھر فلم چلاتے ہیں دماغ میں, اس کی فلم پوری چلا کے اس سے لذت حاصل کر رہے ہوتے ہیں, بھائی یہ بھی ناجائز اور یہ بھی حرام. تو اللہ نے صرف اور اللہ نے کہا اپنی خواہشات کو کہیں بھی پورا نہیں کرتے سوائے بیوی کے. تو جب مسلمان پہ اتنی پابندیاں اتنی ریسٹرکشنز ہوں, بیویوں کی تعداد زیادہ ہونا تو بنتا ہے نا میرے بھائی, کیا خیال ہے؟ پھر اتنے پروٹوکول تو مسلمان مرد کو ملنا چاہیے نا. ایک انگریز مسلمان ہوا, جرمنی کا تھا میرا خیال ہے, اتنی بڑی داڑھی اس کی جامعۃ الرشید میں آتا تھا. اب جب مسلمان ہوا ہے جرمنی میں کتنی عیاشی آپ کو بتائے, مسلمان ہوا تو پھر یہاں گلشن اقبال میں کوئی لڑکی مسلمان کوئی لڑکی تھی, اس سے پھر اس کی شادی ہوئی, بڑا ماشاء اللہ داڑھی واڑی اور بہت نیک انگریز تھا وہ. میں ملا اس سے, گپ شپ لگائی, تو مجھے کہتا ہے میں تو کروں گا چار شادیاں. اس سے یہ ہو رہا تھا کہ میری بیوی نہیں کرنے دے رہی, حالانکہ وہ مسلمان ہے, پاکستانی مسلمان ہے. پھر وہ یہی کہنے لگا یار ہم نے جب اتنی عیاشی چھوڑ دی اسلام کے لیے, ہم نے اتنی بڑی قربان, اور صحت بھی ایسی اس گورے کی. آپ جرمن تو ویسے ہی دیکھا ہوگا نا آپ نے, کیسے ہائٹ ہوتی ہے ان کی, اتنے چماٹ مارے تو بندہ گر جائے. تو ایک دم غصہ ہو گیا میرے سامنے بیٹھے بیٹھے. نہیں میں نے کہا بھائی میں نے تھوڑی روکا ہے تجھے, اس کی بیوی اس کو روک رہی تھی تو اس پہ غصہ ہو رہا تھا وہ. ہم یہ ایسے کر رہا تھا انگلش میں نا, انگلش بھی جانتا تھا وہ, جرمن تھا یا پتہ نہیں فرانس کا تھا, ابھی مجھے پورا یاد نہیں ہے, واقعہ ابھی 15-20 سال پرانا ہے. تو پھر بھائی وہ تو پھر مسلمان کا اتنا تو بنتا ہے نا. اچھا یہ یورپ میں جو یا انگریز عورتیں جو ہے نا وہ یہ بات آسانی سے ایکسپٹ کر لیتی ہیں کہ مرد دو شادیاں کرے, क्योंकि उनको पता होता है कि मर्द की दोस्तियां बहुत औरतों से होती हैं। जो सेकुलर लिबरल लोग हैं, नाम निहाद लिबरल्स की बात कर रहा हूं मैं, ये करते क्या है, इनकी दिखाने को एक बीवी होती है लेकिन इनकी औरतों को भी पता होता है कि इनके ताल्लुकात बहुत है। दफ्तर में इनकी जो सेक्रेटरी है वो अलग है, वो एक अलग अजाब बनी हुई है बीवी के लिए, वो भी छांट छांट के रखता है, उसकी क्वालिफिकेशन से ज्यादा उसकी शक्ल देखी जा रही है। और फिर बाहर जाके क्या कुछ कर रहा है, यूरोप जा रहा है, फला मुल्क जा रहा है, पता नहीं क्या कर रहा है। तो ये जो अंग्रेज औरतें होती हैं ये ज्यादा आसानी से एक्सेप्ट कर लेती हैं, जब ये इस्लाम कबूल करती है ना, ये एक्सेप्ट कर लेती हैं कि हमारे शौहर की दूसरी बीवी हो, क्योंकि इन्होंने वो तबाही वाला दौर देखा होता है, वो दौर इन्होंने देखा होता है। तो हमारी औरतों को नहीं, क्योंकि देखा नहीं है ना वो, उनको इसलिए इस्लाम की कदर नहीं है। तो अल्लाह ने क्या फरमाया भाई, अल्लाह ने फरमाया इल्ला अला अज़वाजिहिम, मुसलमान मर्द के पास अपनी ज़ौजा के अलावा कोई ऑप्शन नहीं है। अच्छा, यहां पर डॉक्टर लोग टांग अड़ाते हैं, डॉक्टर कहते हैं ये एक्चुअली ये जो हैंड प्रैक्टिस वगैरह इससे एक्चुअली सेहत को नुकसान नहीं होता और ये तो वगैरह वगैरह जो डॉक्टर फजूल बातें कर रहे होते हैं। देखो एक चीज खूब अच्छी तरह समझ लो, हर चीज मेडिकल साइंस से साबित नहीं हो सकती। मेडिकल साइंस क्या करती है कि वो कहते हैं भाई जब आप सेटिस्फाई होते हो, इधर हो या उधर हो, तो जो वहां आपकी बॉडी में चेंजिंग आती है वही यहां भी आती है। यानी वो तो इसको बिल्कुल एक सिंपल उस पर लेके जा रहे होते हैं, लेकिन हकीकत ये है इससे मेडिकली भी आपको नुकसान होता है, क्योंकि मेंटली आप डिस्टर्ब होते हो। अल्लाह ने जो काम, नेचर कभी गलती करती है, मुझे एक बात बताओ, फितरत कभी दो नंबर ही करती है? तो अल्लाह ने मर्द को औरत के लिए, औरत को मर्द के लिए पैदा किया है। अगर ये ख्वाहिश आपकी हाथ के जरिए या किसी और तरीके से पूरी होगी तो ये हो नहीं सकता कि आप ज़हनी तौर पर आप डिस्टर्ब ना हो, ये हो नहीं सकता, ये नामुमकिन है। अल्लाह ने हमारे लिए दूध को पैदा किया है या चर्स को पैदा किया है? दूध को पैदा किया, दूध पीते रहो मेंटली कोई दिमाग में कोई खराबी आएगी आपके भाई? क्योंकि नेचुरल है ना, अंडे खाते रहो, पराठे खाते रहो, चावल खाते रहो, रोटी खाते रहो, कुछ भी नहीं होगा। आप ज्यादा मजे के चक्कर में चर्स पे आ गए, बॉडी को नुकसान हो या ना हो, सबसे पहले खोपड़ी खराब होगी आपकी। तो ये जो हाथ से ख्वाहिश पूरी करने की जिनको आदत पड़ती है, ये मेंटली डिस्टर्ब होते हैं। अब वो कैसे होते हैं एक अलग टॉपिक है, मैं ज्यादा ये इसको डेप्थ में जाके नहीं बयान करता। इनकी शादीशुदा लाइफ बहरहाल मुतासिर होती है, ये हो नहीं सकता कि वो मुतासिर ना हो। अब लोग कह रहे होते हैं कि मिसालें दे रहे होते हैं, फला को इसकी आदत थी लेकिन शादीशुदा लाइफ में कोई मुतासिर नहीं हुआ। भाई वो ये तो जब होगा, जब कंपेयर करके देखोगे, जो ये काम नहीं करते उनकी शादीशुदा लाइफ और जो करते रहे उनकी लाइफ, दोनों में बड़ा फर्क होगा। आप कंपेयर कैसे करोगे? तो जब इंसान मेंटली किसी और जगह अपने आप को सेट कर लेता है तो उसको उस सेटिंग से निकलने में टाइम लगता है बहुत ज्यादा। मेरे पास कितने नौजवान आए हैं जिनको आदत हो गई थी, बहुत ज्यादा आदत हो गई थी, वो इतने डिस्टर्ब हुए, वो कह रहे हैं हम उसी काम में सेटिस्फाई ज्यादा होते हैं। तो ये खुद एक आपके ये इसकी अलामत है कि आपकी जो दिमागी सेहत है वो बुरी तरह मुतासिर हुई है इससे। इसलिए वक्ती तौर पर अगर बॉडी को कोई नुकसान हो भी रहा हो ना, जैसे डॉक्टर कहते हैं कि आप अपनी ख्वाहिशात पे जो कंट्रोल कर रहे हो और उसको पूरा नहीं कर रहे, तो आपका जिस्म भी मुतासिर होगा, भूख नहीं लगेगी, तो ये वक्ती नुकसान है। ये शादी के बाद ये सारे साइड इफेक्ट खत्म हो जाएंगे, लेकिन अगर गलत तरीके पे सेट हो गए ना, तो वक्ती तौर पर यकीनन कुछ फायदे हासिल हो सकते हैं लेकिन दायमी तौर पर उसके नुकसान होंगे। और सबसे बड़ी बात यह यार, एक चीज में अगर फायदा हो भी सेहत को बिलफर्ज, लेकिन जब हमारे लिए वो अल्लाह ने हराम करार दे दिया, तो बस मुसलमान के लिए ये नुकसान काफी है, ये नुकसान काफी है मुसलमान के लिए। सहाबा ने शराब के बारे में नबी से पूछा था, मुशरिकीन मक्का कहा करते थे कि शराब में तो बहुत सारे फायदे भी है, इस्लाम ने शराब को हराम करार दे दिया, लेकिन शराब पी के बॉडी में ताकत आती है, कितने डिप्रेशन टेंशन हो, जब शराब पीते हैं तो सारे गम हम भूल जाते हैं। तो अल्लाह ने कोई ज्यादा लंबा चौड़ा जवाब नहीं दिया कुरान में, अल्लाह ने फरमाया इस्मुहुमा अकबरु मिन नफ़इहिमा, इनमें जो गुना है वो इनके फायदों से ज्यादा है। اور دوسری بات ایک ذہن میں یہ بھی رکھو کہ میڈیکل سائنس کا ٹاپک اخلاقیات نہیں ہے. مثال کے طور پر آپ کسی ڈاکٹر سے پوچھو کہ ڈاکٹر صاحب زنا کرنے میں صحت کو کوئی نقصان ہے؟ تو ڈاکٹر کہے گا نہیں بھائی, بیوی کے پاس جانا اور زنا کرنا دونوں میں ایک جیسی انرجی یوز ہوتی ہے تو کوئی نقصان نہیں ہے. یہ ڈاکٹر یہ بات کیوں کرے گا؟ اس لیے کہ اخلاقیات ڈاکٹر کا ٹاپک نہیں ہے. لیکن مذہب آپ کو بتائے گا زنا کرنے میں نقصان کیا ہے, جہنم کی آگ ہے. اگر چار گواہوں سے ثابت ہو گیا تو 100 کوڑے ہیں, اور اگر شادی شدہ ہونا ثابت ہو گیا تو زمین میں گاڑ کے پتھروں سے مار کے ہلاک کیا جائے گا اس کو, اتنا بڑا جرم ہے یہ. تو ہر چیز ڈاکٹروں سے پوچھنے کی نہیں ہوتی, کیونکہ یہ آج کل نا لوگ ڈاکٹر سے پوچھ رہے ہوتے ہیں, ڈاکٹر صاحب مجھے یہ عادت پڑ گئی ہے. ڈاکٹر کہتے ہیں وہ پتہ نہیں خود کیا کر رہا ہوتا ہے, بہرحال وہ کہتے ہیں کہ کرتے رہو, تو اور لڑکوں کو ڈاکٹروں نے اس میں بگاڑ دیا, خراب کر دیا. تو ہمارے لیے بھائی اللہ کا قانون بہت ہے. ہاں یہ ضرور ہے کہ جن لڑکوں کو اس کی عادت پڑ جائے نا تو یہ عادت جلدی چھوٹتی نہیں ہے, تو جن کو عادت نہیں پڑی ہے وہ اپنے آپ کو اس عذاب سے بچائے. اور میں گارنٹی سے کہتا ہوں کہ جب ان کی شادی ہوگی, نکاح ہوگا ان کا, وہ زیادہ اچھی لائف گزاریں گے, زیادہ اچھی لائف گزاریں گے. ایک تو وہ شادی کا انتظار کریں گے پاگلوں کی طرح, صحیح ہے نا, انتظار کریں گے وہ. تو وہ اپنے آپ کو بچائیں اس سے, یہ سوچ کے نہ کریں کہ ایک دفعہ کرنے میں کیا ہوتا ہے. جس نے اس برائی کو ایک دفعہ کیا وہ پھر پڑ گیا اس میں ہمیشہ کے لیے. تو بچائیں, جن کو عادت نہیں ہے وہ بچائیں اپنے آپ کو اس برائی سے, اور جن کو عادت پڑ گئی ہے وہ چھوڑنے کی کوشش کریں. اور یہ یقین کر لیں کہ چھوڑنے کی کوشش کریں گے تو انشاءاللہ یہ گناہ چھوٹ جائے گا, چھوٹا نہیں تو کم ہو جائے گا, کم نہیں تو شادی کے بعد چھوٹ جائے گا. لیکن اگر چھوڑنے کی کوشش نہیں کی نا تو پھر نہیں چھوٹتا یہ. تو اور چھوڑنے کی کوشش میں کیا ہے, کسی شیخ سے اصلاحی تعلق قائم کریں. حضرت فیروز میمن صاحب ہیں, شاہین اثر حضرت حکیم اختر صاحب کے خلفاء میں سے ہیں, جامع ترشید میں مولانا قاسم صاحب ہیں, کسی اللہ والے سے اصلاحی تعلق قائم کریں, اپنے خیالات کو پاکیزہ کریں, اور جب بھی گناہ ہو اپنے آپ پر کوئی سزا رکھیں, کوئی روزے کی یا کوئی صدقہ وغیرہ کی سزا رکھیں, تو اس سے آہستہ آہستہ یہ گناہ بولو چھوٹ جاتا ہے. اور پھر بھی نہیں چھوٹ رہا تو مایوس نہ ہو, کوشش نہیں چھوڑنی ہے, کیونکہ اس کوشش کا پتہ ہے کیا فائدہ ہوگا. اگر آپ نے کوشش نہیں کی تو خوب سمجھ لو یہ اس گناہ تک نہیں رہو گے, پھر اس سے ایک اسٹیپ آگے بڑھو گے. جو ہینڈ پریکٹس کرتے ہیں زنا کی طرف پھر وہی جاتے ہیں, کیونکہ ان کو اپنی خواہش پہ کنٹرول ہی نہیں ہوتا. اس کا سب سے بڑا عذاب ہی یہی ہے, کیونکہ وہ نا بار بار ان کے جذبات بھڑکتے ہیں. جو ایک دفعہ ہمت کر کے اس برائی کو چھوڑ دیں ان کے جذبات بھڑکتے ہی نہیں ہیں, وہ کنٹرول میں آ جاتے ہیں. یہ ایسا جرم ہے, کرو گے تو کرتے رہنے کی عادت پڑے گی. پھر ایک میرے پاس ایسے نوجوان آتے ہیں ایک دن میں 6-7 دفعہ کر رہے ہوتے ہیں یہ برائی. تو آپ نے اگر چھوڑنے کی کوشش نہیں کی تو پہلی بات یہ گناہ بڑھتا چلا جائے گا, دوسری بات پھر اس گناہ تک رکو گے نہیں, یہ گناہ آپ کو فوش فلموں تک لے کر جائے گا, پھر فوش فلموں سے زنا تک لے کے جائے گا آپ کو. تو چھوڑنے کی کوشش میں کیا ہوگا فائدہ, یا تو چھوٹ جائے گی برائی ہمیشہ کے لیے, یا کم ہو جائے گی, یا کم از کم وہاں اسٹاپ لگ جائے گا, اس سے آگے نہیں جاؤ گے آپ, کیونکہ آپ لڑ رہے ہو شیطان سے تو شیطان بھی دفاعی پوزیشن میں آ جائے گا. نہیں آئی میرا خیال ہے بات؟ جب آپ شیطان سے لڑو گے نا, ایک ہوتا ہے اقدامی پوزیشن, بڑھ چڑھ کے حملے کرنا, ایک ہوتا ہے دفاعی پوزیشن, حملہ کوئی اور کر رہا ہے آپ صرف دفاع کر رہے ہو. تو اگر آپ نے ہتھیار ڈال دیے اور اس برائی سے بچنے کی کوشش بھی چھوڑ دی تو شیطان اقدامی پوزیشن میں آئے گا, وہ بڑھ چڑھ کے آپ پہ حملے کرے گا, وہ کہے گا ابھی یہ کر رہے ہو, اب اس سے آگے جاؤ, اب اس سے آگے جاؤ, اب اس سے آگے جاؤ, زنا کروا کے چھوڑے گا وہ. لیکن اگر آپ چھوڑنے کی کوشش میں لگ گئے, یا تو آپ شیطان سے جیت جاؤ گے چھوٹ جائے گی برائی, نہیں جیتے تو کم از کم اتنا ہوگا کہ شیطان کو دفاعی پوزیشن میں لے آؤ گے. شیطان کہے گا ٹھیک ہے میں بڑھ چڑھ کے حملے تو نہیں کر رہا, لیکن تجھے یہاں تک روکوں گا میں, کم از کم یہ کرتا رہا, اس سے آگے بڑھنے پہ نہیں آئے گا وہ. آپ لوگ کو سمجھ میں نہیں آ رہا, رہنے دو. اس لیے خلاصہ یہ نکلا کہ جب بھی کسی نوجوان سے یہ گناہ ہو وہ عزم کرے میں اپنے آپ کو سزا دوں گا. سزا کچھ بھی ہو سکتی ہے, وہ خود فیصلہ کرے, صدقہ کروں گا کچھ پیسے, یا روزہ رکھوں گا, یا اتنے نوافل پڑھوں گا, یا صبح کا ناشتہ گول کر دوں گا, یا اس دن کھانا نہیں کھاؤں گا, کچھ نہ کچھ سزا دے. شروع میں ہلکی سزا دے, بہت زیادہ سزا نہ دے. تو آہستہ آہستہ آہستہ, اور پھر اللہ سے دعا بھی مانگے, 2 رکعت پڑھ کے توبہ بھی کیا کرے, تو آہستہ آہستہ یہ گناہ انشاءاللہ چھوڑ جائے گا. سمجھتے ہو کہ نہیں سمجھتے؟ تو اللہ نے کیا فرمایا, اللہ علی ازواجہم, اللہ سے اگر ریلیشن مضبوط کرنا ہے تو نکاح کے علاوہ تمہارے پاس کوئی آپشن نہیں ہے. یہ اللہ کا حکم ہے. آگے ہم چلتے ہیں, آج میں نے یہ صورت ختم کرنی ہے. اللہ علی ازواجہم او ما ملکت ایمانہم فانہم غیر ملومین. اللہ فرماتے ہیں کہ جو تمام راستوں کو خواہش پوری کرنے کے بند کرے اور نکاح کو فوکس کرے, تو جو نکاح کو فوکس کرے گا یہ قابل ملامت نہیں ہے. یہ جملہ لگانے کی بھی کیا ضرورت تھی اللہ تعالیٰ کو بھائی؟ نہیں آئی میرا خیال ہے بات. اللہ تعالیٰ نے اگر کسی چیز کو حلال کر دیا تو اللہ کے لیے اتنا کہنا کافی ہے نا کہ یہ حلال ہے تمہارے لیے, کہ بھائی بیوی کے پاس جا سکتے ہو, کافی ہے نا یہ. لیکن اللہ نے آگے کہا کہ اگر زوجہ کے پاس جو جائے گا یا نکاح کرے گا یہ لوگ قابل ملامت نہیں ہے. یہ کہنے کی اللہ کو ضرورت کیا تھی بھائی؟ اب جب بھی کوئی قانون بنایا جاتا ہے تو اتنا کہہ دینا کافی ہوتا ہے یہ الیگل ہے اور یہ لیگل ہے. آگے یہ کہنے کی کیا ضرورت ہوتی ہے کہ جو یہ لیگل کرے گا وہ ملامت کے قابل نہیں ہے, یہ کہنے کی ضرورت پڑتی ہے؟ میں آسان مثال سے سمجھاتا ہوں بات کو. دیکھو, ڈاکٹر سے آپ نے پوچھا کہ ڈاکٹر صاحب کیا کیا کھا سکتا ہوں کیا کیا نہیں کھا سکتا, تو ڈاکٹر کہے گا کہ بھائی آپ کا چونکہ گلا خراب ہے آپ اچار نہیں کھا سکتے, آپ کولڈ ڈرنک نہیں پی سکتے, آپ یہ نہیں پی سکتے. ڈاکٹر صاحب کیا میں گنے کا رس پی سکتا ہوں؟ ہاں پی سکتا ہوں. ہاں آپ پی سکتے ہو, ڈاکٹر یہ کہے گا نا, بس اتنا کافی ہے. تو اللہ بھی یہ کہہ دیتے بھائی یہ حرام ہے اور نکاح کر کے جو خواہش پوری کرتے ہیں وہ کیا ہے؟ حلال ہے. لیکن اللہ نے کہا کہ جو اپنی نکاح کر کے خواہش پوری کرتے ہیں یہ لوگ قابل ملامت نہیں ہے, کیونکہ اللہ کو معلوم تھا کہ کچھ صوفی مزاج لوگ فنٹر بنیں گے اور شادیاں کرنے والے کو بھی تانے دیں گے شہوت پرستی کے, کیونکہ وہ یہ سمجھیں گے کہ یہ دنیا داری ہے. وہ کہیں گے بھائی حرام سے بھی بچو, حلال میں بھی بقدر ضرورت اکتفا کرو, کیا شادیوں میں لگ گیا ہے اور کوئی کام نہیں ہے تمہارا؟ ابھی ایک شادی ہوئی, پھر دوسری شادی, پھر تیسری شادی, پھر چوتھی, کیا ہو گیا یار یہ آپ؟ تو اس لیے اللہ نے فرما دیا کہ جو نکاح کو فوکس کر رہا ہے, اس کو میں نے پرمیشن دی ہے, اپنے خرچے پہ کر رہا ہے, برابری کرے گا, تو کوئی اگر اس کو تانا دیتا ہے نا ملامت کا کہ ابے یار تو بھی ہے تو بھی ٹھرکی, پہلے تو حرام کر رہا تھا ادھر ٹھرکتا, اب شادیوں پہ سیٹ ہو گیا تو ہے تو ٹھرکی ہے. نہ اللہ کہتے ہیں یہ میری طرف سے اس کی پرمیشن ہے, لہذا اس کو ٹھرکی کہنے کی کسی کو اجازت. مذاق میں کہہ دے تو الگ بات ہے, میں نے بھی یونیورسٹی میں کسی کو مذاق میں کہہ دیا تھا. یونیورسٹی میں میرا بیان ہوا تو کسی نے چار شادیوں کی بات کی, ایک دم لڑکے ایک دم جوش میں آ گئے, میں نے کہا تم سب ٹھرکی ہو, وہ مذاق تھا. صحیح ہے. تو کیونکہ میرا ویسے کچھ نہیں ہو ریسپانس آ رہا جیسی یہ بات ہوئی ایک دم سب. تو اللہ تعالیٰ نے یہاں یہ اس لیے کہا ہے, تبھی فتاوی قاضی خان ایک فقہ کی بہت پرانی کتاب ہے, اس میں لکھا ہے کہ اگر کسی شخص کے پاس دو بیویاں تھیں, اس نے ایک اور شادی کی اور کسی نے اس کو تانا دیا کہ یار کیا کر رہا ہے, یار تیری خواہش دو سے پوری نہیں ہوئی ہے کیا, تو یخاف علیہ الکفر, اس پہ خطرہ ہے کہ وہ کافر نہ ہو گیا ہو, کیونکہ اللہ نے باقاعدہ پرمیشن دے کے کہا ہے کہ یہ قابل ملامت بولو نہیں ہے. جب اللہ نے کہہ دیا کہ کرنے دو اپنے خرچے پہ, بھیک لے کے کر رہا ہو تو پھر بھیک کی ملامت کرو یار, یہ کیا کر رہا ہے؟ جب اپنے خرچے پہ کر رہا ہے اور ان میں اگر بے عدلی کر رہا ہے تو بھی قابل ملامت ہے. اس کو آپ یہ کہو یار حقوق کیوں ادا نہیں کر رہے, اس پہ بھی اس کو ملامت کی جائے گی. یار شادیاں تو کرے جا رہے ہو, حقوق پورے نہیں کر رہے, اس پہ بھی ملامت کی جائے گی. لیکن ہمارے ہاں حقوق بھی پورے کر رہا ہو, برابری بھی کر رہا ہو, شادی بھی اپنے خرچے پہ کر رہا ہو, تو بھی تانے دیتے ہیں. کیا دو سے دل نہیں بھرا؟ میں نے جب دو کی تھی نا, جب میری تیسری ہوئی ہے, تو میرے ایک قریبی ریلیٹو ہیں, مجھ سے بڑے بھی ہیں, احترام بھی ہے ان کا میرے دل میں, تو میرا خیال تھا ملیں گے ویل ڈن ماشاء اللہ, ایسے مجھے دیکھا انہوں نے, کیا ہو گیا دو سے دل نہیں بھرا تھا کیا؟ ایسے مجھے انہوں نے کہا کہ میں عزیز, تھوڑی دیر کے لیے مجھے شوق لگا, میں بہت شرمندہ ہوا کہ یار میں شاید کوئی غلط آدمی ہوں. ایسا انہوں نے مجھے طنز کیا نا, کیا پھر کر لی, ایسا طنز کیا مجھے, تھوڑی دیر کے لیے لگا کہ میں کوئی سوسائٹی میں نیک یا شریف آدمی نہیں ہوں, مجھے ایسا محسوس سا ہوا. اتنی مضبوط لہجے میں انہوں نے ڈانٹا مجھے. پھر میں نے سوچا یار اللہ نے کہا فإنہم غیر ملومین, اللہ کہہ رہے ہیں, اللہ تھپکی دے رہے ہیں, کوئی بات نہیں, کوئی بات, ٹھیک کیا, ٹھیک کیا, کوئی مسئلہ نہیں ہے, حقوق پورے کر رہے ہو تو کیا کیا ہے, ٹھیک کیا ہے. तो ये मैं नहीं कह रहा मेरे भाई, ये अल्लाह कह रहा है कि अगर कोई शादी कर रहा है अपने खर्चे पे कर रहा है, लड़की वालों को धोखा भी नहीं दे रहा, उसमें पहली वालियों के साथ बराबर का सलूक भी कर रहा है और तीसरी को घर भी अलग लेके दे रहा है, उसी के साथ ठोंस नहीं रहा पहली के साथ, क्योंकि ये सब चीजें लोग ख्याल नहीं कर रहे होते, उधर ही ठोंस देते हैं, रातों गुजारने में भी बराबरी कर रहा है और हुकूक भी पूरे कर रहा है, तो अल्लाह कह रहे हैं कोई बात नहीं, तुम्हें तीसरी पे ताना मिल रहा है, मेरी तरफ से तुम्हें इजाजत है चौथी भी कर सकते हो। तो अल्लाह ने मुझे खुसूसी परमिशन दी है, उसके बाद फिर मैं चौथी की तरफ आया, वरना जिस तरह से उन्होंने मुझे ताना दिया था ना, मैं एकदम शॉक हो गया था, क्योंकि लोग मुबारकबाद दे रहे थे और वो आके उन्होंने कहा कि दो से दिमाग नहीं फिर कर ली। तो अब तू खानदान के बड़े थे वो, तो उनकी बात को मैं सीरियस भी लेता था, तो इसलिए मैं तो शौक में चला गया थोड़ी देर। फिर मैंने सोचा यार मैं इतना लोगों को मोटिवेट करता हूं, जब मैं शौक में चला गया तो जो एक आम आदमी है जिसके पास इतने दलाइल नहीं है, उसकी तो बेचारे को सोसाइटी में मुंह दिखाने के काबिल नहीं रहता होगा वो, उसको तो लोग ताने दे दे के मार देंगे उसको, तो इसलिए फिर मुझे ढीठ बनना पड़ा। तो ये कुरान की आयत को मैं इसलिए एक्सप्लेन कर रहा हूं कि भाई हलाल अगर कोई कर रहा है तो वो काबिले मलामत नहीं है। और इसी से और भी आगे चलो, ये हर हलाल के बारे में, अगर कोई अपने खर्चे पे नली निहारी खा रहा है, उसमें मगज डाल रहा है और उसमें नींबू नचोड़ के मजे का बना रहा है, हराम है हलाल है, हलाल है, उसको भी ताना देना नहीं बनता। हलाल है भाई, चोरी के पैसों से थोड़ी खा रहा है। अगर कोई अपने पैसों से लग्जरी घर बनाए, एयर कंडीशन लगाए, लॉन बनाए, उसमें अल्लाह ने उसको पैसा दिया, स्विमिंग पूल भी बना ले, चाहे ये काम मुफ्ती करे, मौलवी करे, आमी आदमी करे, काबिले मलामत नहीं। हाँ जब है, जब चंदे के पैसों से कर रहा हूं, हराम कर रहा हूं, वो तो फिर तो कोई भी करे नाजायज है। अगर किसी का अपना बिजनेस है मेरे भाई, अल्लाह ने उसको दौलत दी है, वो करे। कुछ लोगों को इस पे एतराज होता है, ये बिजनेस क्लास में मौलाना लोग सफर क्यों करते हैं? भाई अगर अपने पैसों से बिजनेस क्लास में सफर कर रहा है तो अल्लाह ने पैसा दिया खर्च करने के लिए, बचाने के लिए नहीं दिया, तो काबिले मलामत नहीं है। या किसी ने उसको इनवाइट किया और उसने मेहमान के इकराम में बिजनेस क्लास का टिकट करा दिया, तो भी काबिले मलामत नहीं है। ये लोग मलामतें कर रहे होते हैं जेलिस होके, जेलिस होके कर रहे होते हैं। देखो अल्लाह ने, हाँ यहां लोग एक सवाल करते हैं, हमारे नबी की जिंदगी तो इतनी सादा थी, आप तो गधे पे सवारी फरमाया करते थे, आप सल्लल्लाहु अलैहि वसल्लम का तो घर इतना सादा था। उसका जवाब मैं दे चुका हूं कि हमारे नबी की तबीयत अल्लाह ने ऐसी बनाई थी कि आपको दुनिया की तरफ तबीयी रगबत थी नहीं। तो जिसकी तबीयत ही ऐसी हो तो वह ना करे, लेकिन नॉर्मल लोगों की तबीयत ऐसी नहीं होती। हमारे पास सुलेमान अलैहिस्सलाम की मिसाल है ना, हजरत सुलेमान अलैहिस्सलाम भी तो अल्लाह के पैगंबर थे, हजरत उस्मान भी तो अल्लाह के नबी के चहीते सहाबी थे, आपका तो आपकी तो बड़ी जबरदस्त लाइफ थी, बेतहाशा दौलत थी हजरत उस्मान के पास, 400 ऊंट हजरत उस्मान के एक टाइम पे मदीना में तिजारती माल लेके आते थे, मदीना की जमीन हिलती थी, पता चलता था किसी ताजर का माल आ रहा है, इतना इतना पैसा अल्लाह ने दिया था हजरत उस्मान को। तो हमारे पास मिसालें मिलती हैं पैसे वालों की भी और पैसे ना वालों की भी। तो अगर गुर्बत में आप गुर्बत पे राजी रहे, दौलत मेरे शेख जो हजरत मुफ्ती रशीद अहमद साहब थे, तहज्जुद में 5 पारे पढ़ने का मामूल, और इतना अल्लाह का खौफ था, जो पुराने लोग हैं जानते हैं कितने बड़े परहेजगार थे, और दुनिया की मोहब्बत जीरो थी, लेकिन लाइफ लग्जरी थी भाई उनकी। लाइफ क्या थी, पगड़ी इतनी महंगी पहनते थे, कुर्ता ऐसा सफेद चमकता हुआ, बहुत महंगा कुर्ता था, घड़ी 1985 में 60,000 की घड़ी ली थी उन्होंने, उस वक्त 60,000 आज सोच लो कितने लाख की, प्लैटिनम की घड़ी थी बेहतरीन वो उनकी लग्जरी। गाड़ी ऐसी थी कुवैत के शहजादे से खरीदी थी, सोच लो क्या गाड़ी होगी। हम जब गाड़ी में बैठते थे कभी कभार हमारा दिल ही नहीं करता था, हम क्योंकि रक्षे से आते थे मदरसे, और उनकी कभी गाड़ी में बैठे तो उतरने का दिल नहीं करता था। तो लेकिन दुनिया की मोहब्बत, दुनिया की मोहब्बत अलग चीज है, दुनिया की नेमतों का इस्तेमाल करना अलग चीज है। मेरे को खुराक भी उनकी खानदानी थी, खुराक में सेब बादाम अंडे ये उनकी खुराक थी। अब अगर कोई और उनके बारे में मुझे ये बताता तो मैं सोचता शायद वो बुजुर्ग नहीं थे, दुनिया परस थे, लेकिन हमने तो भाई उनकी सोहबत में कई साल गुजारे हैं। हम कहते हैं अगर वो भी बुजुर्ग नहीं थे ना, अल्लाह वाले नहीं थे, फिर तो अल्लाह वाले मार्केट से क्या हो गए हैं, शार्ट हो गए। क्योंकि हमें पता था कि यार उनके दिल में दुनिया की मोहब्बत, सखावत इतनी थी, इतनी अपने ऊपर भी लगा रहे हैं और गरीबों पे खर्च भी कर रहे हैं। हजरत के पास जो पैसा आता था ना जमीनों से, ऐसे नोटों की गड़ियां मेज पे रखी होती थी, अपने घर का खर्चा निकाला, उसमें यही अंडे पराठे और ये सब चीजें, पराठे नहीं खाते थे, ये खुराक भी बड़ी उन्होंने खानदानी रखी हुई थी गोश्त के और ये सब चीजों का खर्चा निकाला, बाकी सारा फी सबीलिल्लाह सदका। अब देखने वाला उनका सदका तो देख नहीं रहा होता था, नए नए लोग आते ना बदगुमान हो जाते, यार ये कैसे बुजुर्ग है, इतनी महंगी घड़ी है, इतने महंगे जूते हैं इनके, गाड़ी ऐसी शाहाना, और एक फ्लोर ऊपर जाने के लिए भी लिफ्ट लगाई हुई है, क्योंकि जब एज ज्यादा हो गई थी तो ऊपर जाना मुश्किल हो गया तो लिफ्ट लगवा ली थी, और जब कमरे में जाते तो बेहोश हो जाते उनका कमरा देख के, ऐसा खूबसूरत कमरा, दिल ही नहीं करता था निकल। हम जाते थे सफाई के लिए तो हम कहते थे इसमें कहां से सफाई शुरू करें भाई, यानी हमारे घरों से वो इतने ज्यादा साफ होते थे, हमारे घर साफ होके उतने अच्छे नहीं होते थे जितने उनके मैले होके होते थे अच्छे। तो ऐसा उनके घर में सफाई का माहौल, हजरत कहते थे मेरा जो मुसल्ला है वो मैला होने से पहले धुलता है, मेरे कपड़े मैले होने से पहले धुलते हैं, हमारे घर में धुलाई घर के गंदा होने से पहले, घर के बिस्तर की चादरें मैली होने से पहले धुलती हैं। हम कहते थे भाई ये क्या है, इसकी लॉजिक समझ में नहीं आई। फरमाते थे अगर मैला होने के बाद धुले तो मैल तो देख लिया ना घर में, आप लोग से बहुत देखो ये ऊपर की बातें, ये समझ में नहीं आएंगी, हमें भी नहीं आती थी समझ में। हजरत कहते थे कपड़े अगर मैले हो गए तो मैल तो देख लिया ना, सफाई इसको थोड़ी कहते हैं मैल मैल नजर आ रहा है, सफाई कहते हैं मैल नजर आने से पहले साफ हो रहा है। तो हजरत के घर की चादरें धुलती थी, एक टाइम था कि इतने वक्त के बाद अब मैली होने का खतरा शुरू हो गया है, लिहाजा इतने टाइम के बाद चादरें धुलेंगी। हजरत का जो मुसल्ला था जहां नमाज पढ़ते थे, ऐसे नमाज ऐसे बिल्कुल जैसे कोई खंबा खड़ा हुआ हो ना, ऐसे ऐसे कद भी माशाल्लाह ऊंचा था, पंजाबी थे ना तो बड़े चौधरी टाइप के उनका, हजरत का मिजाज भी ऐसा ही था। तो वो कपड़े मैले होने से पहले धुल रहे हैं, ऐसी सफाई और खुशबुएं, ओ भाई उनकी खुराकें। तो अगर कोई मुझे उनके बारे में बताता और मैंने उनके सोहबत में खुद टाइम ना गुजारा होता, मैं क्या कहता, फौरन फतवा लगा देता ये दुनिया परस्ते हैं, माज अल्लाह याशी कर रहे हैं। लेकिन हमने उनका अल्लाह से ताल्लुक देखा है, उसी के बाद हमें अंदाजा हुआ भाई दुनिया रख के भी अल्लाह वाला बना जा सकता है, को देख के अंदाजा हुआ, और उन्होंने एक मिसाल कायम की। तो इसलिए, और अगर तुम चाहते हो कि नबी जैसी ही जिंदगी हो तो फिर तो मेरे भाई जो हमारी जिंदगी है, फिर तो गरीब की जिंदगी भी बड़ी लग्जरी है, फिर तो एक कमरे का छोटा सा कच्चा मिट्टी का घर बनाओ, फिर तो जिन उलमा के पक्के घर है ना चाहे किराए पे हो वो भी गलत कर रहे हैं, फिर तो इकोनॉमी के लास्ट में सफर भी गलत है, फिर तो पैदल जाओ गधे पे बैठ के और जौ की रोटी खाओ वो भी एक टाइम, और घर आपका इतना छोटा हो कि आप अगर नमाज में सजदा करें तो आपकी जौजा को पांव समेटने पड़े, इतना छोटा घर हो और उसमें एयर कंडीशन क्या पंखा भी ना हो, हमारे नबी के घर में पंखा भी बोलो नहीं था, और एक ही प्याला था, उसी में खाना, उसी में पानी, उसी में दूध। तो इतनी सादगी आज कौन अफोर्ड कर सकता है। तो तुम अपने मौलानाओं को मशवरे वो दिया करो जो खुद अफोर्ड कर सको। एक वाक्य सुना के बात को समेटता हूं। एक दफा हारून रशीद के दौर में, हारून रशीद घोड़े पे जा रहा था, बड़ी जबरदस्त शाही सवारी, तो एक शख्स आया, उसने हारून रशीद के घोड़े की लगाम पकड़ी या लोगों को गार्ड वार्ड को, उसको बोला मुझे हारून रशीद से एक सवाल पूछने दो खाली, गार्डों ने इजाजत दे दी। वो आया हारून रशीद से कहने लगा बता तू ज्यादा बेहतर है या उमर बिन खत्ताब बेहतर थे। हारून रशीद ने कहा यार उमर बिन खत्ताब तो वो उमर बिन खत्ताब थे भाई, वो ज्यादा बेहतर थे। तो इस शख्स ने कहा उमर बिन खत्ताब के कपड़ों पे पेवंद लगे होते थे, वो गधे की सवारी करते थे, घर में रोटी नहीं थी, कोई ये पूरा प्रोटोकॉल नहीं था, और तू उनसे हजार गुना कमतर है, अपनी सवारी अपना लिबास देख और अपनी लग्जरी लाइफ देख, तुझे शर्म नहीं आती। वो हारून रशीद ने बड़ा खानदानी जवाब दिया। हमारे उस्ताद ये जवाब अपने अल्फाज में बयान करते थे, पहले मैं हारून रशीद के अपने अल्फाज बता दूं फिर हमारे उस्ताद के अल्फाज बताऊं। हारून रशीद ने कहा कि हजरत उमर की हुकूमत थी अबू हुरैरा पर रजी अल्लाह अन्हु और बिलाल हबशी पे। अगर हजरत उमर के कपड़ों पे 10 पेवंद हैं तो अबू हुरैरा के कपड़ों पे 15 पेवंद होंगे, ठीक है ना। और कहा मेरी हुकूमत तुम जैसे बेगैरतों पर, हमारे उस्ताद इसमें बेगैरत का लफ्ज़ पढ़ाते थे, एक उस्ताद उल्लू का पट्टा पढ़ाते थे एक बेगैरत, और कहा मेरी हुकूमत तुम जैसे उल्लू के पट्टों पे, तुम खुद तो इतने हजार हजार गज के घर बना के रहते हो है भाई, और कोई एक पेवंद का नहीं, और बादशाह के बारे में चाहते हो फटे पुराने कपड़े पहन के गधे पे घूमे हो। तो कहा उस जैसी रियाया होगी तो हम भी उन्हीं जैसे बन जाएंगे। तो वो चुप हो गया, चला गया पतली गली से। तो इसलिए मेरे भाई ये मौलवी जो बनते हैं ना, ये इसी सोसाइटी से बनके सोसाइटी मार्केट में आते हैं, समझ रहे हो। ये कोई ऐसा नहीं है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की औलादें या सहाबा आज मौलवी बन रहे हैं। तो आज जो मौलाना बन रहे हैं वो इसी सोसाइटी से निकल के आते हैं। तो जैसी पब्लिक होगी मौलाना भी उसी टाइप के होंगे। तुम खुद कबाब पराठे खाओ और जावेद निहारियों में उंगलियां डुबो डुबो के खाओ, उसमें नींबू भी निचोड़ो, और मौलवी को बोलो कि ये दाल खाएगा, मैं तो ये बर्दाश्त नहीं करूंगा भी किसी कीमत पे। हम तो किसी कीमत पे, हम जब मौलवी हैं भाई हम भी डुबो अपने खर्चे पे खा रहे हैं ना, तो हम भी नींबू भी निचोड़ेंगे, उसमें नली भी डालेंगे। मैं जब निहारी तैयार करवाता हूं तो आप दोस्तों से पूछ लो, मैं बोलता हूं नली अलग से डाल उसमें और मगज अलग से डाल, और ग्रेवी शुरू में ही ले आ, ग्रेवी शुरू में ही ले। तो इसलिए भाई ये मौलाना भी इसी सोसाइटी की पैदावार है। इनको बेचारों को इतने मुसीबत का मुकल्लफ क्यों बना रहे हो, इनको भी जीने का हक दो। हराम ना हो भाई, ये नहीं क्या वो सेटिंगें भी शुरू हो रही हैं और चंदे का पैसा कोई खाना शुरू कर दे, ना ना ना, इसमें तो मौलवी डबल मुजरिम होगा। एक आम आदमी चोरी करता है, एक दर्जे का मुजरिम। कोई मौलवी अगर चंदे के पैसे से घर बना रहा है और अपना जाती घर, या वो करप्शन कर रहा है, उसकी सजा उसको पकड़ो जरूर, उसको नहीं छोड़ो। उसको तो मैं लोगों से कहता हूं नहीं छोड़ो। ये ना देखो ये मौलवी क्या खा रहा है क्या पहन रहा है, या भाई उसकी पर्सनल लाइफ है, खाने दो, उसके बच्चों को भी खुद भी अच्छा खाने दो, अच्छा पहनने दो। लेकिन मेरे भाई अगर मस्जिद में कोई मौलाना या मदरसे में कोई करप्शन कर रहा है, आप उससे पूछ रहे हैं ये गाड़ी आपने कहां से ली, वो जवाब ही नहीं दे पा रहा उसका, हजरत आपकी तो इतनी आमदन है नहीं, तो किसी ने हदिया दिया है आपको, तो जरा बता दें कौन है जो इतना बड़ा दिल करके पूरी गाड़ी हदिया दे दी, गिफ्ट दे दी, कौन है। तो ये इंतजामिया का फर्ज बनता है वो पूछे, और अगर वो इसको वाजे ना कर सके तो भाई इसका मतलब ये दो नंबरी हो रही है। फिर क्या होता है, फिर मैं बताते रहता हूँ, फिर आप उस मौलाना से पूछते हैं ये चंदे के पैसों का, वो फिर पता है क्या जवाब देते हैं, का इश्तिराम, एन भी बड़ा गाढ़ा निकालते हैं, हा भी बहुत गाढ़ी, इश्तिराम रुलेमा का। जब मेरे पास केस आता है मैं उनसे कहता हूं कि रुलेमा से सवाल तो किया जाएगा भाई। इस्लाम में जब नबी ने यहां तक कह दिया कि मेरी बेटी फातिमा अगर चोरी करती उनका हाथ काटा जाता, यार सैयदा फातिमा के हम 100 दफा मर के पैदा हो जाए उनकी खाक के बराबर नहीं है, इतनी बड़ी बात पैगंबर ने कह दी कि अगर फातिमा बिनते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम चोरी करती उनका भी हाथ काटता, अब क्या रह गया भाई। तो पैसों के लेन देन में, माली मामलात में, कैरेक्टर में, भाई ये माफी के काबिल नहीं है। जो उसमें आलिम हो, मुफ्ती हो, कुछ भी हो, तभी हमारी मस्जिद का सारा मालियाती शोबा मैंने अपने हाथ में रखा ही नहीं है, वो खजानची को दिया हुआ है, और वो भी यहाँ के पुराने बुजुर्ग हैं, उनसे हिसाब लेता रहता हूं मैं। लेकिन ये कि वो ताकि कोई मुझ पर उंगली ना उठाए, और जो अभी हमने मुफ्ती तारिक मसूद फाउंडेशन बनाई है ना, उसका पैसा भी एक आदमी के हाथ में नहीं रखा। मैं चाहता सारा आ रहा है मेरे अकाउंट में अपने पास रखता मैं, बदगुमानियां होती, उंगलियां उठती, भाई एक आदमी नहीं है, पूरी एक टीम बना दी है कि सबके सुलह मशवरे से ये पैसा खर्च होगा और एक आदमी की इंडिविजुअल राय उसमें नहीं चलेगी। तो ये सब चीजें मस्जिद का इमाम हो, मदरसे का हो, सबको करना पड़ेगा, क्योंकि बाज़ लोग बड़े इसमें फ्रॉडी होते हैं। मैं नहीं कह रहा इमाम और मोहतमिम फ्रॉडी होते हैं, ना ना ना, फ्रॉडी लोग भी मदरसे के मोहतमिम बन जाते हैं, बाज़ दफा फ्रॉडी लोग भी मस्जिद के इमाम बन जाते हैं। तो उसमें फिर उलेमा और इहतराम ये हवा नहीं चलेगी, उनसे बोलो भाई सिस्टम में सब आएंगे, पूरा हिसाब होगा, और एक आदमी के पास ये इतनी बड़े मालियाती निजाम होना नहीं चाहिए, एक आदमी के पास नहीं हो ये, आप कितने ही नेक हैं फिर भी नहीं होगा, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें बदगुमानी के मौके फराहम करने से भी मना किया है। देखो आप सल्लल्लाहु अलैहि वसल्लम अपनी एक जौजा के साथ अंधेरे में खड़े हुए थे, एक सहाबी गुजरे, आपने उन सहाबी को बुला के कहा ये मेरी जौजा है। उन सहाबी ने कहा या रसूलल्लाह मैं थोड़ी आप पे शक करूंगा, लेकिन नबी ने उनको शक का जो शैतान को जो वसवसे का मौका था वो भी क्या कर दिया दूर। तो यार पैगंबर अपने बारे में वजाहती बयान दे रहे हैं कि भाई ये मेरी जौजा है, ये ना मत समझ लेना कोई नामहरम औरत है। तो जब पैगंबर अपने बारे में वजाहती बयान दे रहे हैं तो मदरसे का मोहतमिम या मस्जिद का इमाम उससे क्यों नहीं पूछा जाएगा, जनाब ये इतना पैसा आ रहा है आप तो कोई हिसाब ही नहीं देते, वो बंदे आते हैं नोटों की गड्डी पकड़ाई और पतली गली से निकल ली है, या आपके जाती आपको जाती कोई हदिया दे रहा हो, आप जाने वो जाने, ये क्या है, तो मस्जिद का है, मदरसे का है, तो आपने टीम होनी चाहिए। अच्छा, बाद लोग टीम को बिठाते हैं, वो टीम का काम बस साइन करना होता है, उसको कोई पूछने वाला उससे नहीं है, उसको एक बस ऑडिट करने के लिए अकाउंटेंट को वो बेवकूफ बनाने के लिए बिठाया हुआ होता है। तो ये इसकी शरीयत में इजाजत, इन चीजों पे एतराज करो, निहारी पे एतराज मत करो। बिजनेस क्लास में सफर कर रहा है उस पर एतराज मत करो, कोई गाड़ी में घूम रहा है उस पर एतराज मत करो, ये एतराज बनता नहीं है। फिर गधे पे लाना पड़ेगा उसको, क्योंकि उससे पहले फिर वो तो साइकिल पे भी जाएगा, तो नबी के दौर में तो भाई साइकिल भी नहीं थी, लोग गधे पे सवारी करते थे। तो फिर तो बहुत ही, आपको इस जमाने के हिसाब से तो फिर कोई तकवा कोई इख्तियार कर ही नहीं सकता। तो शरीयत का एक सीधा सादा उसूल है भाई, अल्लाह ने कह दिया लिमा तो हर रिबुमा अहल्लल्लाहु लक, 28वां पारा, कि जो चीज अल्लाह ने हलाल की है उसे दुनिया में कोई हराम नहीं कर सकता। तो हलाल, जब पराठा भी हलाल है, दो अंडे खाएं, तीन अंडे खाएं, निहारी भी हलाल है, मुर्गी की बोटियां भी क्या है, लेग पीस भी क्या है, हलाल है, और तफरी के लिए स्विट्जरलैंड जाना भी क्या है, हलाल है, किश्ती में घूमना भी क्या है, जितने काम मैंने किए ना सारे बता रहा हूं मैं। अमेरिका में ओपन सी में घूमना भी क्या है, हलाल है, अगर कोई घूम रहा है, स्विमिंग भी क्या है, हलाल है, हॉर्स राइडिंग भी क्या है भाई, हलाल है। तो इन चीजों पे एतराज करके अपना टाइम जाया मत करो, मेरी सेहत पे इससे कोई फर्क नहीं पड़ता, सही है ना। मैं फिर भी ये काम जो अल्लाह ने जितनी मुझे तौफीक दी है मैं करूंगा, चंदे के पैसों से नहीं करूंगा, बस ये आपको बता दूं मैं। तो खुलासा, आज भी सूरत खत्म नहीं हुई, टाइम हमारा पूरा हो गया, खुलासा यही निकला कि अल्लाह से रिलेशन के लिए दो काम करने पड़ेंगे, एक नमाज की पाबंदी और एक अपनी ख्वाहिशात को हलाल तक महदूद रखना, बदनजरी से हिफाजत, जिना से हिफाजत। ये दोनों काम किए बगैर अल्लाह फिर आपके रिलेशन को रिलेशन मानता नहीं। आज क्या हो रहा है, लोग ऐसे कुछ रसूमात बस पूरी कर रहे होते हैं, रबीउल अव्वल में कर लेंगे, कुछ मुहर्रम में कर लेंगे, कुछ कुरान खानियां कर लेंगे, और समझते हैं कि बस हम तो बड़ा मजहबी घराना है हमारा। भाई मजहबी घराना इसको नहीं कहते, मजहबी घराना सवनों पे नमाज है, बस टाइम तो हो गया, काफी हो गया। तो अल्लाह ताला हमें समझने की अमल करने की तौफीक अता फरमाए। इल्ला अला अज़वाजिहिम औ मा मलकत फ़ैन्नहुम ग़ैरु मुल्किन मन इब्तगा वरा ज़ालिका फ़ौलाइका हुमुल आदून। आगे फिर आयत मैंने अगले हफ्ते आगे से शुरू करनी है, दोबारा ये ना रिपीट कर दूं मैं। वल्लदीना हुम ली अमानातिहिम वअहदिहिम राउन, ये मुझे याद दिलाना अगले हफ्ते यहां से शुरू करना है कि ईमान वालों की एक और अलामत है एग्रीमेंट की पाबंदी, जो जबान है उसके पक्के होते हैं। आज ये भी एक बहुत बड़ा अजाब हमारी सोसाइटी में आ गया है कि मुसलमान की जबान एक है ही नहीं। आपसे आप ठेकेदार को पैसे दे दो एडवांस में, रुला देगा, आपका घर नहीं बना के देगा। आप बोलोगे कब्र बना दे यार, वो सस्ते में बन जाएगी, घर रहने दे, इतना रोल आएगा ना वो, एडवांस पैसे पकड़ा दो आप। अमेरिका यूरोप में ये होता है कि अगर आपने एडवांस पैसे दे दिए ना, वो सारे काम को छोड़ के सबसे पहले आपका काम करेगा। वहां मुल्कों में, जापान में यही है, वहां लोग बताते हैं कि हमें जब कोई काम जल्दी कराना होता है हम एडवांस में सारे पैसे पकड़ा देते हैं, फिर वो लोग एग्रीमेंट की पाबंदी करते हैं, उनकी तरबियत हुई हुई है इस बारे में, वो सारे काम छोड़ेगा पहले आपके काम करेगा। हमारे यहां अगर आपने अच्छे अखलाक का मुजाहरा करते हुए किसी को एडवांस में पैसे पकड़ा दिए, हमारे एक सऊदी दोस्त थे, उन्होंने यहां डिफेंस में बिजनेस करना था, होटल खोलना था, उनको सऊदी अरब का तजर्बा था कि यार एडवांस में पैसे दो तो फौरन बन जाता है, उन्होंने इधर डिफेंस में होटल के एडवांस में पैसे ठेकेदार को पकड़ा दिए, अब तक रो रहा है वो बंदा, 3 साल हो गए। मैंने कहा होटल तो गया तेल लेने, तुम्हारे पैसे वापस मिल जाए ना जिस दिन, तुम्हारे पैसे वापस मिल जाए तो बोल देना कि मुफ्ती साहब बयान में गलत बयानी से काम लेते हैं, पैसे भी वापस नहीं मिलेंगे। बोले मुफ्ती साहब को तो मालूमात है ही नहीं, इतना नेक आदमी, उसने पैसे वापस कर दिए। तो मैंने कहा पैसे भी गए होटल भी गया, तो ये एग्रीमेंट हमारे यहां माशाल्लाह ये चल रहा है। मुसलमान एग्रीमेंट का पक्का होता है भाई, इसके बगैर अल्लाह आपके दीन और मजहब को अल्लाह मानता नहीं है। तो चंद रसूमात का नाम नहीं है इस्लाम, ये अखलाकी, जब तक औसाफ मेरे और आपके अंदर पैदा नहीं होंगे उस वक्त तक अल्लाह हमें अपना मानने के लिए तैयार नहीं। अल्लाह ताला समझने की अमल की तौफीक अता फरमाए। दिल से दुआए अल्लाह ताला आपके हालात दुरुस्त कर ले, दिल से दुआए भाई। या रज़ाक कसरत से बड़ा करें या रज़ाकू। मुफ्ती साहब मुझसे अनजाने में मुंह से एक कसम निकल गई कि मैं घर वाली میری گھر والی اس جگہ جھاڑو نہیں لگائے گی، لگائی تو مجھ سے طلاق ہوگی، اور اس جگہ میرے ماں باپ کا کمرہ ہے تو اب والدہ جھاڑو لگاتی ہیں تو مجھے بہت برا لگتا ہے۔ بس آپ نے قسم اٹھا لی تو اب وہ نہیں ہو سکتا، اگر وہ جھاڑو لگائے گی تو طلاق واقع ہو جائے گی۔ الفاظ منہ سے نکالنے سے پہلے انسان کو سوچنا چاہیے، منہ سے ہی الفاظ نکلتے ہیں، رپورٹ تو یہی ہے، کہیں اور سے اگر نکلتے ہوں تو کوئی نہیں رپورٹ آئی۔ اس پہ ایک لطیفہ یاد آ رہا ہے مجھے، سچا لطیفہ۔ مرزا غلام احمد قادیانی کا مناظرہ چل رہا تھا، مرزا غلام احمد قادیانی کے ماننے والے کا مناظرہ چل رہا تھا، غالباً عطاء اللہ شاہ بخاری رحمت اللہ علیہ تھے۔ تو عطاء اللہ شاہ بخاری نے کہا کہ حضرت عیسیٰ علیہ السلام تو ماں کے پیٹ میں، ماں کی گود میں انہوں نے گواہی دی ہے کہ میں اللہ کا پیغمبر ہوں۔ اچھا، یہ قادیانی، یہ جو مرزا غلام احمد ہے، اس کو مسیح موعود بھی کہتے ہیں، کہ جس مسیح کا وعدہ کیا ہے نا، وہ یہی نالائق تھا معاذ اللہ۔ تو اس پہ قادیانی نے کہا کہ ہمارے جو غلام احمد تھے نا، عیسیٰ تو ماں کی گود میں بولے تھے، ہمارے جو حضرت تھے وہ تو ماں کے پیٹ میں بولے تھے۔ اب انہوں نے کہا دیکھو، باطل آدمی نا الٹی باتیں کرتا ہے، پھنستا ہے پھر۔ تو عطاء اللہ شاہ بخاری رحمت اللہ نے فرمایا کہ اچھا اچھا رکیے ذرا، ماں کے پیٹ میں بولے تھے نا، تو یہ آواز کہاں سے آئی تھی؟ اگر یہ اس والے سوراخ سے آواز آئی تھی تو پھر پتہ کیسے چل رہا تھا، ماں بول رہی ہے یا بچہ بول رہا ہے؟ یہ کون سے والے سوراخ سے آواز آئی تھی؟ اگر وہاں سے آئی تھی تو یار یہ تمہارے پیغمبر ادھر سے آواز نکالتے تھے وہ، تو وہ بیچارہ لاجواب ہو گیا۔ پھینکنے پر گورنمنٹ کی طرف سے کوئی پابندی تو ہے نہیں، اس نے پھینک دی بیٹھے بیٹھے کہ وہ ماں کے بیٹے میں بولتے تھے۔ ایک تو میں نے اپنی آنکھوں سے مناظرہ دیکھا، ہم اپنے استاد کے ساتھ گئے کسی قادیانی کے گھر میں، وہ نیوی میں لیفٹیننٹ کمانڈر تھا، تو اس کے گھر میں ہم گئے تو ہمارے استاد نے چونکہ منظور چنیوٹی رحمت اللہ علیہ سے پوری تیاری کی ہوئی تھی، اور تیاری میں یہ تھا کہ انہوں نے، منظور چنیوٹی رحمت اللہ نے بتایا تھا کہ کسی قادیانی کے اگر مناظرے کے لیے، بحث کے لیے جاؤ تو کتابیں پہلے اپنے سامنے نکال کے رکھ لو، اور حوالے بھی نکال کے رکھ لو اسی کی لائبریری سے، ورنہ جب آپ اس سے کتاب منگواؤ گے نا وہ کہے گا ہے ہی نہیں۔ تو ہمارے استاد نے مخصوص کتابیں انہیں کی لائبریری سے مرزے کی نکال کے اپنے سامنے رکھ لی، اور جو ریفرنسز نکالنے تھے سامنے نکال کے اس پہ نشانیاں رکھ دی۔ اور جو لیفٹیننٹ کمانڈر تھا وہ ہمیں سمجھا رہا تھا، ہم کہتے ہیں نا حضرت عیسیٰ آسمانوں پہ زندہ ہیں، ہمارا تو عقیدہ ہے قرب قیامت میں نازل ہوں گے، یہ لوگ کہتے ہیں نہیں، وہ جو جن کے نازل ہونے کی بات ہے وہ تو مرزا ہے، اور حضرت عیسیٰ کی تو موت واقع ہو گئی۔ تو لیفٹیننٹ کمانڈر جو تھا اس نے ہمیں بولا کہ دیکھو، حضرت عیسیٰ اگر آسمانوں پہ زندہ ہیں، سوال پیدا ہوتا ہے کھاتے کہاں سے ہوں گے، انسان کو تو کھانے کی بھی تو ضرورت ہے، سانس کہاں سے لیتے ہوں گے، آکسیجن تو ہے نہیں اوپر، بیت الخلا کہاں جاتے ہوں گے، سوتے کدھر ہوں گے۔ ہمارے استاد نے نا اتنی دیر میں حوالہ نکال دیا مرزا کا، مرزا نے لکھا ہے حضرت موسیٰ علیہ السلام آسمانوں پہ زندہ ہیں، لمبی پھینک دی نا استاذ نے، وہ ریفرنس نکال لیا۔ اب وہ بولے جا رہے ہیں، ہمارے استاذ ریفرنس کو تلاش کر رہے ہیں، تو ہمارے استاذ نے کہا بھائی دیکھیں یہ تو مسئلہ حل ہو گیا، ایک منٹ آپ ٹھہریے گا۔ اس نے کہا کیا مسئلہ؟ اس کو نہیں پتا تھا یہ لکھا ہوا ہے، ہمارے جھوٹے پیغمبر یہ لکھ کر گیا ہے، یہ تو میرا اپنا مشاہدے والا واقعہ ہے نا، اس کو تو کوئی خبر نہیں دی کسی، ہم تو بیٹھے ہوئے تھے سامنے صوفے پہ۔ ہمارے استاذ نے کہا دیکھیں مسئلہ حل ہو گیا ہے، جہاں سے موسیٰ علیہ السلام کھاتے ہیں وہیں سے حضرت عیسیٰ بھی کھا لیتے ہوں گے۔ کہہ رہے موسیٰ علیہ السلام کہاں زندہ ہے؟ کہہ رہے یہ دیکھو، یہ مرزے کی کتاب ہے اس میں لکھا ہوا ہے۔ کہہ رہے مسئلہ حل ہو گیا، جہاں موسیٰ علیہ السلام سانس لیتے ہیں وہیں سے عیسیٰ علیہ السلام بھی لیتے ہوں گے۔ دو چار اس طرح کے بامسر مارے ہیں ہمارے استاذ نے، جو وہ بات کرتا تھا اسی کی۔ اس کے بعد اس نے جو بوری اب اس لپیٹا ہے نا، بس بس کسی طرح ختم کرو، بھگاؤ۔ تو باطل لوگوں کے پاس کوئی بات نہیں کرنے کو ہوتی۔ اچھا بھائی، مفتی صاحب اگر کسی لڑکی کا رشتہ طے ہو جائے، منگنی ہو جائے، تو کیا اس کی منگنی توڑوا کر اس سے نکاح کرنا صحیح ہے، حرام ہے، ناجائز ہے؟ نبی نے فرمایا لا یخطب احدکم علی خطبتی اخیہ، منگنی تو دور کی بات، کسی نے نکاح کا پیغام بھیج دیا نا تو اس کے پیغام میں ٹانگ مت اڑاؤ. آپ بیٹھے رہتے ہیں, آپ کے خاندان کی لڑکیاں ہوتی ہیں, آپ شادی نہیں کر رہے ہوتے, جہاں کوئی دوسرے نے پیغام بھیجا آپ آ جاتے ہو, ہم ہیں نا, ہم ہیں نا. بھائی آپ اتنے عرصے سے کیوں سو رہے تھے؟ یہ بہت غیر اخلاقی حرکت ہے. میرے ساتھ ایسا ہو چکا ہے, بہت پرانی بات ہے, یہ 2009 یا 2010 کی بات ہوگی. دو غریب لڑکیاں تھیں, ان کی شادی نہیں ہو رہی تھی, تو کزنیں تھیں شاید آپس میں. میں نے کہا میں دونوں سے کر لوں گا, ان کے رشتے نہیں ہو رہے تھے, بہت لڑکی ان کے والدین اور پریشان تھے, رشتے نہیں ہو رہے. تو میں نے کہا میں کہیں کوئی پیغام ہی نہیں بھیج رہا تھا, تو میں نے کہا ٹھیک ہے میں دونوں سے کر لیتا ہوں. تو جیسے ہی میں نے پیغام بھیجا رشتے دار کود گئے بیچ میں, نہیں نہیں یہ ہم ہیں نا. جو بڑا غصہ ہے, میں نے کہا پہلے چپ بیٹھے ہوئے تھے بھیج دیتے نا, اب پتہ نہیں رشتے داروں نے کی یا خالی کباب میں ہڈی بنے. بہرحال پھر مجھے نہیں پتا ان کا کیا ہوا, کیونکہ اب پتہ چلتا ان کے بچے ہوئے, پھر وہ بچے مجھے ماموں کہہ رہے ہیں, تو ڈپریشن بڑھتی اور کچھ بھی نہیں تھا. اس لیے میں نے دوبارہ پلٹ کے دیکھا ہی نہیں کہ کیا ہوا کیا نہیں ہوا. خیر یہ تو ایک بات تھی, لیکن اصولی طور پر شریعت نے منع کیا ہے. فرمایا لا یصوم احدکم علی صوم اخیہ, کوئی سودا کر رہا ہو نا, کوئی سودا کر رہا ہے خرید و فروخت کا, اس کے سودے کو خراب مت کرو. ابھی قربانی میں دیکھ رہا ہوں نا, گائے کے سودے بازی چل رہی ہوتی ہے, آپ نے جا کے بیچ میں ٹانگ اڑا دی, آپ نے ان کا طے ہو چکا ہے, آپ نے جا کے ٹانگ اڑا دی. تو جب سودے پہ سودا جائز نہیں ہے اور پیغام پہ پیغام جائز نہیں ہے, منگنی کا تو مطلب ہوتا ہے بات پکی ہو گئی ہے, اس پہ بیچ میں ٹانگ اڑانا کہاں سے جائز ہو گیا؟ تو یہ غیر اخلاقی حرکت ہے. ہاں اگر کوئی ان کو نقصان ہو رہا ہے اس رشتے میں, آپ کو پتا ہے کہ وہ چرسی ہے اور یہ لوگ شادی کر دیں گے, پریشان ہوں گے, پھر آفر دی جا سکتی ہے, بھائی اپنی بچی کا بیڑا غرق مت کریں, وہ غلط لوگ ہیں, وہ ایک الگ بات ہے. نارملی اس کی شریعت میں اجازت نہیں ہے. مفتی صاحب مدہ ذلہم, السلام علیکم. یہ معلوم کرنا ہے کہ داڑھی مونڈ کر اگر کوئی فوجی شہید ہو جائے تو کیا داڑھی مونڈنے کا گناہ معاف ہو جائے گا؟ جبکہ مفتی رشید احمد لدھیانوی رحمۃ اللہ کے باغی مسلمان, جو ان کی مشہور و معروف کتاب ہے, اس میں انہوں نے داڑھی منڈوانے کے عمل کو اعلانیہ گناہ قرار دیا ہے. بخاری کی حدیث ہے اللہ میری امت میں سے ہر شخص کو معاف کر دے گا سوائے اعلانیہ گناہ کرنے والے کو. داڑھی کاٹنا کبیرہ گناہ ہے, لیکن فوجی اگر شہید ہوگا تو شہادت کا اجر اس کو بہرحال ملے گا. یہ تھوڑی ہو سکتا ہے ایک گناہ کی وجہ سے اللہ اس کی اتنی بڑی نیکی کو اللہ ضائع کر دے. تو شہادت تو ایسی اتنی بڑی نیکی ہے, وہ گناہوں کو کھا جاتی ہے. باقی یقینی جنتی کسی کو نہیں قرار دیا جا سکتا, شہید کو بھی نہیں کہ بھئی یہ 100% جنت میں گیا ہے, کیونکہ بعض دفعہ قیامت میں اعمال تولے جائیں گے نا. اب اس کی شہادت کا وزن 1000 کلو نکلا اور اس کا گناہ کا وزن 1500 کلو نکلا, پھر ظاہر ہے وہ گناہ کا پلڑا بھاری ہوگا. لیکن شہادت کا وزن اتنا زیادہ ہے کہ حدیثوں سے پتہ چلتا ہے کہ وہ کبیرہ گناہوں کو بھی کھا جاتی ہے, شہادت جو ہے ختم کر دیتی ہے. تو کیونکہ خود سوچو نا, اس سے بڑی کیا نیکی ہوگی؟ آپ نے اللہ کو خوش کرنے کے لیے جان دے دی اپنی, تو اللہ پھر وہ جھاڑو پھیر دے گا اس کے گناہوں پر. دنیا میں اس کی مثال ہے, ایک بیٹا ہے آپ کی خدمت کرتا ہے, جان دینے کی باری آئی, کوئی دشمن آ گیا بندوق لے کے, وہ بیٹا بھاگ گیا. دوسرا بیٹا جو آپ کی خدمت نہیں کرتا تھا, آپ کی مان کے نہیں چلتا تھا, وہ آگے کھڑا ہو گیا, بھائی میرے سینے پہ گولی مار, میں باپ کو نہیں مرنے دوں گا. تو باپ اس کے سارے خطاؤں کو معاف کرے گا کہ نہیں کرے گا؟ بولے گا یار اب بیٹا تو فرما بردار بن, نافرمان بن, یہ تیری مرضی ہے, اگلے پچھلے سب کیا کر دیے, معاف. تو اس لیے شہادت ہلکی چیز نہیں ہے, اور اللہ کا نام ہے شکور, قدردان, وہ تھوڑی نیکی کی بہت قدر کرتا ہے. تو جان دینا بھائی بہت مشکل ہے, سب کچھ ہو جاتا ہے آدمی جان نہیں دیتا کسی کے لیے. یہ جو معشوقوں پہ مر رہے ہوتے ہیں نا, میں تمہارے لیے جان دے دوں گا, یہ کہنے کی حد تک ہوتے ہیں, دیتا ویتا کوئی بھی نہیں ہے جان, کیوں جان دے گا؟ اس کو پتا ہے جان دی تو پھر تو کنفرم کسی اور کو ملے گی ہے. پھر تو کنفرم کسی اور کو ملے گی, پھر قبر پہ آئے گی دعائیں مغفرت کرنے کے لیے, اور قبر پہ آئے گی بھی اپنے ہسبینڈ کے ساتھ. پھر وہ شاعر کا شعر ہے کہ سات غیروں کے میری قبر پہ آتے کیوں ہو, تم جلاتے نہیں مجھ کو تو جلاتے کیوں؟ جلانے کا مطلب زندگی دینا، یعنی میں تمہارے عشق میں مرا ہوں تو تمہیں تو چاہیے تھا مجھے زندگی دو کہ میرا محبوب ہے میرے عشق میں مر گیا، کمبخت میں تمہارے عشق میں مر کے قبر میں گیا، اکیلی آتی تھوڑی سی مجھے زندگی مل جاتی، اس کو لے کے آ رہی ہو ساتھ میں، تو بجائے جلانے کے اور جلا رہی ہو. تو شاعر نے کہا کہ قبر پہ بھی اپنے ہسبینڈ کو لے کے آ رہی ہے، تو تم ساتھ غیروں کے میری قبر پہ آتے کیوں ہو؟ تم جلاتے نہیں مجھ کو تو جلاتے کیوں ہو؟ اس لیے جان دینا آسان کام نہیں ہے بھائی. تو شہید کو اللہ بہت بڑا اجر دیتا ہے، بہت. میں نے شہیدوں کے جسم بھی سلامت دیکھے ہیں، شہیدوں کے خونوں سے بھی خوشبو سونگھی ہے. یہ کرامت میں نے کسی اور کے ساتھ نہیں دیکھی، یہ کرامت کسی اور. گنہگار شہیدوں کے خون سے بھی خوشبو سونگھی ہے، جو بہت کوئی نیک نہیں تھے. شہید کا الگ ہی مقام ہے بھائی. میرے والدین کہتے ہیں کہ دین کا ہر مسئلہ نہیں پوچھنا چاہیے، جتنی باریکی میں جاؤ گے اتنا مشکل ہو جائے گا زندگی گزارنا. یہ بات بالکل غلط ہے. یقیناً باریکیوں میں کھود کرید میں کرو گے تو مشکل ہوگی، لیکن جو ماہر مفتی ہوتے ہیں وہ ان کو پتا ہوتا ہے کہ کون سی باریکی ناپسندیدہ ہے شریعت میں اور کون سی باریکی لازم ہے، وہ خود ہی. تو وہ مفتی جو ماہر مفتی ہوگا اس کو پتا ہے کہ اس میں زیادہ آگے مت جانا، بس سرسری عمل کرو اور اس میں آپ کو ڈیپ میں جانا پڑے گا. تو یہ جو علماء ہوتے ہیں ان کو پتا ہوتا ہے. میری یہ سوچ ہے کہ جو علماء علم میں راسخ نہیں ہوتے نا، وہ بعض دفعہ ایسے بیانات کر دیتے ہیں کہ لوگ سمجھتے ہیں دین پہ چلنا تو ممکن ہی نہیں ہے بھائی، یہ تو بہت سخت دین ہے. لیکن جو ماہر مفتیان کرام ہوتے ہیں ان کو پتا ہوتا ہے یہاں کتنی گنجائش ہے. اب رشوت کے خلاف جب لوگ بیان سنتے ہیں ایسے ڈر جاتے ہیں تو وہ کہتے ہیں بزنس ہی نہیں ہوگا، کیونکہ کسٹمر میں تو آپ رشوت دیے بغیر ایک کنٹینر بھی ذرا لا کے دکھاؤ آپ، کہتے ہیں اس کا مطلب ٹماٹر کی ریڈی لگاؤ بس یہاں بیٹھ کے. تو جب ماہر مفتیا ہوتا ہے، اس مفتی ہوگا، اس کو پتا ہوگا کہ کہاں شریعت میں گنجائش ہے، کہاں رشوت دینے والے کو گناہ نہیں ہوگا صرف لینے والے کو ہوگا، کہاں دینا بھی حرام ہے، کہاں دینا حرام نہیں ہے. یہ بہت ساری، اسلام ایک ایسا دین ہے کہ آپ قیامت تک اس پر عمل کر سکتے ہو، آپ کو الگ تھلگ کر کے کہیں بٹھائے گا نہیں اسلام. میری یہ سوچ ہے کہ جو مالدار لوگ ہیں وہ قربانی کا ایک حصہ لے کر باقی مال جو قربانی کے لیے رکھا ہے وہ صدقہ کر دے تاکہ فرض بھی پورا ہو جائے اور غریبوں کی زیادہ سے زیادہ مدد بھی ہو جائے. آپ کی سوچ کو 21 توپوں کی سلامی. اچھی بات ہے اگر کوئی ایسا کرے، لیکن دیکھو عبادت کا نا ذوق ہوتا ہے لوگوں کا، شریعت نے اس میں آزاد چھوڑا ہے لوگوں کو، کیونکہ آپ لوگوں پہ تنگی پیدا کرو گے. مثال کے طور پر میں اگر کہوں کہ صدقات و خیرات کم کرو، تہجد زیادہ پڑھو، تو کچھ لوگوں کو صدقات و خیرات میں سکون ملتا ہے، تہجد میں نہیں ملتا. تو وہ صدقات و خیرات تو زیادہ کریں گے نہیں، تہجد سے بھی جائیں گے وہ. اور کسی کو میں کہوں کہ بھئی تہجد زیادہ، صدقات و خیرات زیادہ کرو تہجد کم پڑھو، اب ان کو تہجد میں زیادہ ان کا دل لگ رہا ہے، صدقات میں زیادہ نہیں لگ رہا، تو نتیجہ کیا نکلے گا؟ وہ صدقات زیادہ نہیں کریں گے، تہجد بھی چھوڑ دیں گے. مثال ریپیٹ ہو گئی، دوبارہ کر دیتا ہوں میں. بعض لوگوں کو صدقات و خیرات کا زیادہ شوق ہے، تہجد کا زیادہ نہیں ہے. دونوں نیکی ہیں، نفلی عبادتیں ہیں. اب آپ نے ان سے کہا نہیں بھائی صدقات کم کرو تہجد زیادہ پڑھو، تو تہجد زیادہ پڑھنے سے کیا ہوگا؟ تہجد تو نہیں پڑھیں گے، وہ صدقے سے بھی جائیں گے. اور بعض لوگوں میں معاملہ الٹا ہوتا ہے، ان کو تہجد کا زیادہ شوق ہے، نماز میں زیادہ دل لگتا ہے، صدقات و خیرات زیادہ نہیں کرتے وہ. ان کو آپ نے کہا نہیں جی اصل تو حقوق العباد ہے، صدقے زیادہ تو تہجد کم پڑھو، تو وہ دونوں سے جائیں گے. تو اسی طرح بعض لوگوں کو قربانی کا ذوق ہوتا ہے کہ یار ایک سنت ابراہیمی ہم نے زندہ کرنی ہے. ان کو جب آپ کہو گے نا یار اتنے پیسے صدقہ کر دو، تو وہ صدقہ نہیں کریں گے، وہ دو قربانیوں سے جائیں گے. وہ قربانی میں ان کو شوق زیادہ ہوتا ہے. تو ہر آدمی کو ایک عبادت کی ایک الگ لذت اللہ نے دی ہے. تبھی ہی کہتے ہیں نا اگر کسی میں کسی عبادت کی کمی دیکھو بزرگ میں تو بدگمان مت ہو، ہو سکتا ہے دوسری جنس کی عبادت یہ زیادہ کر رہے ہوں. مثال کے طور پر آپ نے کسی بزرگ کو دیکھا یار یہ اشراق اور عوابین نہیں پڑھتے، آپ بدگمان ہو گئے یار اشراق کی تو اتنی فضیلت ہے. بھائی ہو سکتا ہے یہ نفلی، یہ صدقہ خیرات زیادہ کرتے ہوں جتنی آپ نہیں کر رہے. تو ہر شخص کو اللہ نے ایک الگ ذوق دیا ہے عبادت کا، تو اس لیے اللہ نے ہر ایک کے ذوق کی رعایت رکھی ہے. اب آپ یہی دیکھ لو شریعت ہمیں یہ کہتی قربانی ہی نہ کرو، غریبوں پہ صدقہ کرو. آپ کا کیا خیال ہے لوگ اتنے لاکھ روپے صدقہ کر دیتے؟ نہیں کرتے، ادھر سے بھی جاتے ادھر سے بھی جاتے. اللہ نے ایک رکھا بھائی قربانی کرو. اب اس میں شوق میں جاؤ گے، آپ کو پتا ہے مجھے بھی گوشت کھانے کو ملے گا، تو شوق میں قربانی کرتے ہو. سنت ابراہیمی زندہ ہوتی ہے، یونیک قسم کی ایک عبادت ہے، وہ کر لیتے ہو اور غریب کو دبا کے صدقہ ہو جاتا ہے. اتنا ہوتا ہے کہ الگ سے صدقے کی ترغیب دی جاتی تو اتنا نہیں ہوتا. پورے سال لوگ غریب لوگ اسٹور کر کے گوشت کھاتے ہیں، سنبھالنے کی جگہ نہیں ہوتی، اتنا گوشت غریبوں میں آتا ہے. تو اب لوگ کہتے ہیں نہیں جی، اسلام نے قربانی کے بجائے صدقے کا حکم دیتا ہے. اسلام کو بتاتا صرف صدقے کا حکم دوں گا تو نہ قربانی ہوگی نہ صدقہ ہوگا. اتنی بڑی پیمانے پر کوئی غریبوں کو گوشت بھی صدقہ نہیں کرتا. اسلام کو پتا ہے، اللہ تو جانتے ہیں نا دلوں کے حالات. اللہ نے قربانی رکھ دی کہ بھائی اس میں لوگ 40-40 لاکھ کے بیل بھی لائیں گے. صحیح ہے، ہاں. اور اس 40 لاکھ کے بیلوں سے وہ جو غریب کسان ہے جس نے بیل پالا ہے اس کی بھی اکنامیکلی مدد ہوگی، گھاس والوں کی گھاس بھی دبا کے بکے گی، سمجھ رہے ہو، گوشت بھی ملے گا اور جانوروں کی افزائش بھی زیادہ ہوگی اس بہانے. یہ سارے بینیفٹس حاصل ہوں گے. اور اس مالدار کا صرف شوق میں 1 کروڑ کا پیسہ خرچ ہو جائے گا. ویسے 1 کروڑ اس کی خرچ کر لیتا یہ، لیکن یہ اس لالچ میں کہ یار ہر بار کے بدلے میں ایک نیکی بھی مل رہی ہے اور گلی محلے والوں کی انٹرٹینمنٹ بھی ہو جائے گی. بچوں کا شوق، مسلمانوں کا تہوار، گیدرنگ، خاندانوں کی، فیملیوں کی بقرعید کے بہانے. تو شریعت ایک تیر سے 20 شکار کر لی ہے. تو اس لیے جو لبرل لوگ ہیں نا، یہ اصل میں تو غریب کی مدد ہونی چاہیے. بھائی مدد نہیں کرے گا کوئی اس طریقے سے. اللہ کو پتا تھا کون 40 لاکھ روپے غریبوں میں گوشت خرید کے بھی نہیں بانٹے گا. تو اللہ نے اس میں غریب کی مدد ہی کی ہے. مالداروں سے پیسہ نکل کے کسانوں کی جیب میں، چرواہوں کی جیب میں، گھاس اگانے والوں کی جیب میں. آپ دیکھو جس کا کوئی بھی بزنس نہیں تھا نا، وہ بھی گھاس کے کٹے رکھ کے بیٹھا ہوا ہے. اس کو بھی دے دینا دن پیسے کما رہا ہے. لاکھوں لوگ لاکھوں پتی بن جاتے ہیں اور مالدار آدمی کے ٹھیک ٹھاک پیسہ خرچ ہو جاتا ہے. اس کو کچھ بھی نہیں آتا سوائے ثواب کے. اتنا گوشت تھوڑی ملتا ہے. آپ کہیں اس کے بھی تو مزے ہیں گوشت. اب اتنا گوشت عام دنوں میں خرید کے بہت سستا پڑتا ہے. ہم قربانی صرف اس لالچ میں کر رہے ہوتے ہیں کہ اس گوشت کی نسبت کس کی طرف ہے؟ اللہ کی طرف. اس لالچ میں اتنا پیسہ خرچ کر رہے ہوتے ہیں، ورنہ کون پاگل بھائی 6 لاکھ کی، 2 لاکھ کی، 50,000 کی، 1-1 لاکھ کی گائے کون لے کر آئے گا؟ عام دنوں میں ہم گوشت خریدتے ہیں قصائی سے، وہ بہت سستا پڑتا ہے ہمیں. تو اس لیے تبھی 3 دن کے بعد اس گائے کی 2 ٹکے کی ویلیو نہیں رہتی. تو اس میں سبھی کا فائدہ ہے. تو یہ اللہ تعالیٰ بہتر جانتے ہیں کہ کس وقت کیا عبادت کروانی ہے میں نے لوگوں سے. تو اس لیے بہتر تو یہی ہے کہ باقی پیسے صدقہ کر دے. لیکن اللہ نے جب اجازت دی ہے کہ بھئی تم 2 قربانی کرو، 4 قربانی کرو. ہمارے نبی نے ایام نہر میں 100 اونٹ نہر کیے ہیں، 100 اونٹ 60 اپنے ہاتھوں سے کیے ہیں. تو سوچو سوال یہ ہے کہ بے پردہ نامحرم خواتین کو مردوں کے ساتھ بٹھا کر واعظ و نصیحت کیا جا سکتا ہے؟ کیا اس عمل کی ویڈیو اسکالر کیا ویڈیو ریکارڈ کر کے کسی مفتی کو اپنے یوٹیوب چینل پر لگانی چاہیے؟ ایک مفتی صاحب، کیا مفتی صاحب کے لیے محرم اور نامحرم کی تمیز ختم ہو گئی ہے؟ اگر آپ خود بیان ارینج کریں تو اس میں عورتوں کے پردے کا انتظام ہونا چاہیے. ایک ہے پہلے سے ایک مجلس ہے آلریڈی، جیسے یونیورسٹیوں میں ہوتی ہے، وہاں جا کے بیان کرنا تو پھر اس میں یہ جائز ہے. وجہ اس کی ہے کہ وہ شر کو کم کرنے کے لیے، کیونکہ وہاں میوزیکل پروگرام ہو رہے ہیں اور یہ ساری ملحد پروفیسر ان کے ایمان کو بگاڑ رہے ہیں. تو ایسے میں کوئی اسکالر جاتا ہے تو پھر اس پہ یہ الزام نہیں ہوگا کہ نامحرم عورتوں کو بٹھا کے، بھائی وہ بیٹھی ہوئی پہلے سے ہی ہیں، وہ پہلے سے ہی ان کی گیدرنگ ایسی ہی ہوتی ہے. تو اس میں کوئی اسکالر جا کے ایک پازیٹو بات، اسلام کا ایک امیج ان کے سامنے رکھ کے آ جاتا ہے. تو یہ جائز نہیں ہے، یہ واجب ہے. اگر کوئی عالم اس بیس پہ کہے میں نہیں آؤں گا یونیورسٹی، وہ گناہگار ہوگا. اللہ کہے گا تمہیں خیر کی بات پہنچانے کا ہم نے موقع دیا تھا، وہ موقع تم نے ضائع کیوں کیا؟ جیسے کسی طوائف خانے میں، یونیورسٹی طوائف خانہ نہیں ہوتی، ایک مثال دے رہا ہوں میں کہ آپ کو تو یہ برا لگ رہا ہے نا کہ بے پردہ عورتیں بیٹھی ہوئی ہیں. اگر کسی مولوی کو طوائف خانے میں جا کے بیان کرنا پڑے طوائفوں میں، تو اگر وہ نہیں جائے گا تو گنہگار ہوگا کہ نہیں ہوگا؟ تو جب طوائف خانے میں جا کے بیان کرنا فرض ہے، پھر وہ بے پردہ بھی ہوں گی. تو ये कहा जाएगा भाई ये इनका हेडेक है, ये बेपर्दा है इन्हें, आप तो जाके खैर की बात कर रहे हो, तो यूनिवर्सिटी तो यूनिवर्सिटी है वो, तो तवायफ खाने से ना कोई मिसाल को मिला दें आप उसको, उसका माहौल तो इन ये नाइट क्लबों और तवायफ खानों से करोड़ा गुना बेहतर होता है, तो वहां जाके बयान करना क्यों फर्ज नहीं होगा। बाकी ये कहना कि इससे लोगों में बेपर्दगी प्रोमोट होगी, ऐसा कुछ भी नहीं, इससे पर्दा प्रोमोट होगा, क्योंकि वहां जाके इस्लाम की हकानियत जब बयान होगी तो इस्लाम की जब मोहब्बत दिल में आएगी तो पर्दा खुद बहुत आएगा उससे। समझते हो कि नहीं समझते? ये बातें वो करते हैं जिन्होंने काम नहीं करना होता, कुछ करना ही नहीं है दुनिया में, घर बैठे रहो। और फिर बड़ी बात यह है कि ये यूनिवर्सिटियां जो इतनी मॉडर्न है, ये कितना इस्लाम के जिंदा होने की अलामत है कि किसी मजहबी स्कॉलर को बुला के बयान करवा दें, कितनी बड़ी बात है। इसका मतलब ईमान की रमक बाकी है। ये हिंदू लोग ईसाई लोग देख रहे होते हैं कि पादरियों का बयान तो किसी यूनिवर्सिटी में नहीं होता, पंडितों का तो होता नहीं, मजहबी स्कॉलर इस्लाम को रिप्रेजेंट करने वाले लोग जा रहे होते हैं, तो हम वहां जाके ये सख्ती करें कि नहीं जी लड़कियां बुरके में बैठेंगी, वो कहेंगे भाई आप बाहर जाके बैठो, अगर ये इतनी नेक होती तो आपके बयान की हमें जरूरत थी नहीं। तो ये बहुत बड़ा जर्फ उनका है यूनिवर्सिटियों का, इतनी मॉडर्न यूनिवर्सिटियां किसी मजहबी स्कॉलर को बुला लें ये गनीमत है। तो फिर आपको उनकी शर्तों पे जाना पड़ेगा, अपनी शर्तें कि जी अंटियां सारी यहां हो जाएं और अंटे यहां हो जाएं और इनको शटल कॉक पहनाओ, तो ये नहीं होता। ये वो काम कर रहा है जिसने करना ही ना हो काम। अच्छा ये लोग जब तिजारत का मामला आता है ना, इतनी बड़ी बड़ी दाढ़ी होती है इनकी और तहज्जुद गुजार होते हैं, शलवारें आधी टखनों तक होती हैं, अपना बिजनेस जब इन्होंने करना होता है फिर ये महरम ना महरम नहीं देखते। किसी आंटी की कॉल आएगी ना कि आपकी प्रोडक्ट में चेक करना चाहती हूं, फौरन पहुंच जाएंगे वहां। फिर ये कहीं बुरका पहन के आओगी तो मैं अपनी प्रोडक्ट तुम्हें बेचूंगा, बुरके पहने बगैर आओगी तो मैं नहीं बेचूंगा, इनको पता है मेरी तिजारत का बेड़ा गर्क हो जाएगा। तो भाई जब आप अपनी तिजारत पे इतने हरीस हो तो हम दीन में ये पाबंदियां लगा दें कि इस स्टाइल में आएगी तो हम बात करेंगे, इस स्टाइल में नहीं आएगी तो हम बात नहीं करेंगे, तो दीन को जिसने फैलाने का दर्द होगा वो इस मामले में ब्रॉड माइंडेड होगा। जिसको दीन फैलाने का दर्द नहीं है वो फिर इस तरह की बातें करेगा कि मुफ्ती साहब को फलां यूनिवर्सिटी में नहीं जाना चाहिए था, फलां यूनिवर्सिटी, हम भाई वो उनको अपनी बहने समझ के गए, हमारा क्या, हमारी तो वैसे भी चार मुकम्मल हो गई है, क्या ख्याल है, हमारा क्या लेना देना उनसे। तो ये मैं तो हकीकत है इन यूनिवर्सिटियों में जाके मेरा तो इमेज ही चेंज हो गया है। मैं पहले समझता था सारे लिबरल लोग होते हैं यूनिवर्सिटियों में, जाके मैं उनके टीचर से मिलता हूं भाई सारे इस्लाम से मोहब्बत करते हैं, असल बात है इस्लाम को पेश करने का तरीका ही शायद गलत इस्तेमाल होता है जिससे लोग दीन से दूर होते हैं। हमें यूनिवर्सिटियों में जाके, फौजी इदारों में जाके और ये जो एजुकेटेड तबका इनमें जाके अंदाजा हुआ कि इनकी जमीन बहुत जरखेज है, इनमें बात कबूल करने की सलाहियत है, हम में शायद बात पहुंचाने की सलाहियत, डंडा मारने की सलाहियत है हमें। देखो फतवे की लाइन अलग है, वाज की लाइन अलग है। मुफ्ती से जब फतवा पूछा जाएगा या मुझसे जब पूछा जाएगा कि औरत के लिए बेपर्दा होके मर्द के सामने बैठना जायज है, तो फतवा ये होगा कि जायज नहीं। लेकिन वाजो नसीहत में क्या है भाई, आपको जहां भी बात फैलाने का मौका मिले आप फैला दो, और वहां जाके ये मत कहो कि आपके लिए मेरे सामने बेपर्दा होके बैठना हराम। वहां जाके तो अप्रिशिएट किया जाएगा, भाई आप बेपर्दा घूमती थी लेकिन आज आप दीन की बात सुनने के लिए आई हो, कुछ कोई तो बात हो ना। फिर भी इसकी उसकी पर्सनल लाइफ है, कौन किसको कितना असर लेता है उसका, कोई पूरी चेंज हो जाती है खवातीन, कुछ आधी चेंज होती है, बिल्कुल भी चेंज ना हो कॉन्सेप्ट तो क्लियर हो जाएगा ना, ये तो पता चल जाएगा सही क्या है गलत क्या है। तो इस वक्त उलमा को अगर यूनिवर्सिटी में बुलाया जाता है उनके लिए जाना जायज नहीं बल्कि फर्ज है। और मैंने तो यूनिवर्सिटी में जब मेरा बयान हुआ ना तो दो तीन मौलाना टाइप के हमारे जैसे ही लोग आए, आदि माशाल्लाह बड़े नेक थे, मुझे उन्होंने कहा कि देखें वहां बेपर्दगी बहुत है और बहुत बेपर्दगी है। मैंने कहा ये जहन में रखना मैं पर्दे पे बयान नहीं करूंगा, पहले मैंने बता दिया कि आप मुझसे ये तवक्को रखो कि मैं वहां जाके पर्दे पे बयान करूं। वो कहने लगे क्यों, वहां तो बेपर्दगी बहुत है। मैंने कहा पर्दे पे बयान उनकी मेंटेलिटी से, उनके दीनी लेवल से ऊपर की बात हो जाएगी, मैं बेसिक इस्लाम पे बात करूंगा, मोटी मोटी चीजें, इस्लाम की मोहब्बत दिल में आ जाए बस, पता चल जाए इस्लाम सुपीरियर है। बाकी पर्दे पर मैंने कहा हमारे यहां आ जाए, इतवार को बयान होता है खानदानी किस्म का, पर्दे पे बयान होता है। तो यहां तो हर एक को स्टेप बाय स्टेप दीन पे लाया जाता है ना, एकदम ये थोड़ी होता है कि वहां बैठ के मैं पर्दे पे बयान हो, कहेंगे भाई ये तो बहुत ही खतरनाक वहां जो टीचर्स हैं वो पर्दा नहीं कर रही जिन्होंने मेरा बयान रखवाया है, वो कहें हमें ही सड़ाने के लिए आए थे यहाँ पे क्या आप, हमने आपका बयान रखवाया और आके हम पे ही तंज। ऐसा हुआ है, हमारे जानने वाले कोई मौलाना साहब थे, अब किसी बड़ी फैमिली ने उनको बुलाया, बहुत मॉडर्न फैमिली थी, बहुत मॉडर्न। अब उन मौलवी साहब को चाहिए था, ये सोचते यार इतनी मॉडर्न फैमिली अगर किसी मौलाना को बुला रही है यही काफी है। अब आप जाके बहुत ही नरम लहजे में बात करें, उन्होंने देखा जब बेपर्दा खवातीन बैठी हुई हैं, भाई उन्होंने जो पर्दे पे बयान किया, ये पर्दा ना करने वाली औरतें बेगैरत होती हैं, जहन्नम में जाएंगी। वो जो घर के सरबरा थे मुझसे मिले, कह रहे हैं यार हम तो मुंह नीचे करके बैठे हुए, हम सारे दयूस हैं, बेगैरत हैं एक नंबर के। क्योंकि उन्होंने ये भी कहा जो आदमी अपनी बहन बेटी को पर्दा नहीं कराता वो बेगैरत है। तो कह रहे हैं मेरी तो बहन भी बैठी हुई थी, बेटी भी बैठी हुई थी, कह रहे मुझे लगा मेरे से बड़ा बेगैरत दुनिया में कोई है ही नहीं। और वो खवातीन भी सर झुका के, यार हमसे तो बहुत ही बेगैरत है। तो वो उन्होंने उन मौलाना साहब का दाखला ही बंद कर दिया। वो कह रहे हम लोग तो बिदक गए, वो तो पहले ही लिबरल थे, अमेरिका से आई भी फैमिली थी, वो तो उनको उन्होंने कहा यार हमने मौलवियों के करीब नहीं। तो ये गलत तरीका है भाई, ऐसे में वो ठीक है बैठी भी है, मैं उसको अप्रिशिएट नहीं कर रहा, पर्दे में बैठना चाहिए, लेकिन मौलवी साहब को चाहिए वहां पर पर्दे के अलावा दूसरा टॉपिक लेके जाए, ठीक है ना, वहां दूसरा टॉपिक इस्लाम के तौहीद सिखा दें उनको, इस्लाम की मोहब्बत दिल में डाल दें। जब मोहब्बत दिल में आएगी, अल्लाह की मोहब्बत दिल में आएगी, खुद बहुद इस्लाम की तरफ मैलान होगा। तो वाजो नसीहत तो बहुत ही टेक्निकल फील्ड है ये, बिल्कुल एक वाजो नसीहत का मतलब बात बताना नहीं होता, मनवाना होता है, अमल पे लाना होता है। वाजो नसीहत इसलिए होती है, खाली मालूमात अगर देनी है तो फिर तो जहन्नम पे पूरा प्रोग्राम पेश कर दो उनके सामने, जो औरत पर्दा नहीं करती वो भी जहन्नम में जाएगी और फिर तू भी जाएगी जहन्नम में, वो जो बैठी हुई है ना बगैर दुपट्टे के, फिर तो ये है। और ये जितनी बगैर दुपट्टे के ये तो सारी जहन्नम में, और कुछ के गले भी खुले हुए हैं वो जहन्नम के सबसे निचले तबके में, और ये जो टीचर हैं जिन्होंने पर्दे का यूनिवर्सिटी में निजाम नहीं बनाया हुआ ये हमेशा जहन्नम में जलेंगे, और ये लड़कियां भी जहन्नम में, और इनके भाई एक नंबर के दयूस, एक नंबर के बेगैरत। तो हो गया फिर काम। तो वाजो नसीहत बिल्कुल एक अलग फील्ड है। वाजो नसीहत में मौलाना तारिक जमील साहब की तरह किसी तवाइफा के सर पे भी हाथ रखना पड़ता है। मौलाना तारिक जमील साहब ने किसी एक्ट्रेसेस को बोला था तू मेरी बेटी है, उस पे लोगों ने बड़ा तंज किया, मैंने कहा यार ये इन्हीं का दिल है, मेरा दिल नहीं है इतना बड़ा। एक नाचने वाली को अपनी बेटी कह दिया, भाई हमारा दिल नहीं है ये इनका दिल है, इन्हीं का जर। मैं तो बहुत मुतासिर हुआ था, क्यों? वो चाहते थे भाई दीन पे आई है, तो वो इस तरह थोड़ी दीन पे आएगी, तू नाचती है तू जहन्नम में जाएगी, जाएगी जहन्नम में ही, रिपोर्ट यही है। अगर ये नाच गाने नहीं छोड़े ना मसला चेंज नहीं होगा, अगर नाच गाने नहीं छोड़ी जाएंगे जहन्नम में ही। लेकिन ये बताने का नहीं है भाई, ये बताने का नहीं है, क्योंकि जहन्नम ही डालना है तो फिर तो आपको तबलीग की जरूरत क्या है। आपका वाइस का काम तो ये कि जहन्नम से बचाए, तो मोहब्बत से तो बच जाएगा भाई, वो फतवों से नहीं बचेगा वो, कि तू भी जहन्नम में तू भी जहन्नम। मैंने बताया था ना एक वाकया हुआ था, हमारे उस्ताद ने बताया कि कुछ कादियानी थे वो वाकई तहकीक करना चाह रहे थे कि यार हम देखें मिर्जा नबी था या नहीं था। तो कहते हैं हमारे महल्ले के उन्होंने मौली साहब को बुला लिया, कह रहे हम छोटे थे हम भी चले गए कि मुनाजरा होने वाला है, मुनाजरा बनाओ लोग बड़ी इंजॉय करते हैं। कह रहे वो मौलवी साहब गए, उन्होंने उन कादियानी ये लड़के बैठे हुए थे उनके बाप को कहा कि मिर्जा की शक्ल पे भी ऐसी नहुसत टपकती थी जैसी इसकी शक्ल पे नहुसत टपक रही है। कह रहे वो तो मामला ही बिगड़ गया, वो तो घर से निकाल दिया उन्होंने। अब ये इस पे खुश हैं, देखो मैं कैसा गैरत, मिर्जा को मैंने मनहूस करार दे दिया। हमारे उस्ताद ने कहा भाई मनहूस करार दे दिया नहीं दे दिया, लेकिन उनके जो इस्लाम का चांस था वो आपने दरवाजा, वो जहन्नम में जाएंगे आप भी साथ में जहन्नम में। वो बेचारे गांव के मौलवी थे सख्त मिजाज। तो वाज और नसीहत एक बिल्कुल डिफरेंट चीज है मेरे भाई, वाइस को बहुत खुला डुल्ला दिल रखना पड़ेगा। हां हुदूद शरीयत को क्रॉस करने की इजाजत नहीं है। तो मैं इसी वजह से टेलीविजन में किसी खातून एंकर के साथ नहीं बैठता, मां नहीं बैठता, क्यों? जरूरत नहीं है। उस एंकर ने को तो थोड़ी समझना है, वो तो दुनिया को समझाना है, वहां गलत मैसेज जा रहा होता है, मैं कभी नहीं बैठा। कैमरे की हद तक होता हूं, जैसे यहां हूं तो लाइव कैमरे में तो कोई भी ले लेना हमें, लेकिन मैं सामने कभी नहीं हूं। कई दफा मौका मिला है, स्टूडियो जाके मैं वापस आया हूं, वही खातून के साथ मैं नहीं बैठूंगा, मेरे सामने किसी आदमी को बिठाओ, क्योंकि भाई तुम्हें जरूरत भी नहीं है ना, आदमी बिठा सकते हो ना तुम। लेकिन नसीहत ही अगर किसी खातून को करनी है भाई, अगर उसको बुरका ही पहना लिया तो पहना लिया ना बुरका, तो बेपर्दा को नसीहत की जाएगी ताकि वो पर्दा करे। तो ये जो यूनिवर्सिटियों का माहौल है इतना बुरा नहीं है जितना हम समझते थे, इनमें बहुत जर्फ है। ये मुसलमान है भाई, ये चाहते हैं कि हमें इस्लाम सीखने को मिले। तो अगर मौलाना लोग जर्फ बड़ा रखें, कलाम में चाशनी पैदा करें और ऐसी बात ना करें जिससे उनको लगे ये हम पे तंज कर रहा है। तंज जहां होगा ना वहां नहीं चलेगा तंज। अब मैंने एक जनरली बयान किया, दाढ़ी कटाना हराम है। अब मैं बोलूं ये दाढ़ी काटता है ना, ये हराम काम कर रहा है, तो ये गलत हो जाएगा भाई, काटता नहीं है तो बच्चा है अभी। तो ये बहुत बड़ा जर्फ रखना पड़ता है। तो फिर आप एक्सेप्ट भी होगे हर जगह, फिर आपकी बात सुनी भी जाएगी। और मैंने देखा है बहुत फर्क पड़ता है इससे, लोग सुनते हैं बात को, बहुत बड़ी तब्दीलियां आती हैं यार। इतनी लिबरल यूनिवर्सिटियों में जाके मैं जब बयान के लिए गया हूं, कौन सी अभी यूनिवर्सिटी थी, यूनिवर्सिटी इकरा यूनिवर्सिटी, कितनी बातें सुनी थी, इतनी बेपर्दगी है यार। हमारे सामने सबने दुपट्टे पहने हुए थे यार, मैं तो यही देख के आ रहा था यार, चलो इतना इन लोगों के दिल में मौलवी का एहतराम है यार, इन लड़कियों ने दुपट्टा भी ले लिया, तो अंग्रेज औरतें थोड़ी लेती हैं दुपट्टा। और दूसरा, 1.5-2 घंटे किसी मौलवी की बात सुन ली, वो मुझे कह रहे थे कि ये लेक्चरर के लेक्चर नहीं सुनते ये लोग, जिनकी लाखों रुपए फीसें दी हुई होती हैं, इतने घंटे प्रोफेसरों के लेक्चर नहीं सुनते। और इतनी गर्मी थी, ऐसी काम नहीं कर रहे थे क्राउड की वजह से। ये सिर्फ एक यूनिवर्सिटी की हालत नहीं है, हर जगह यही है। इसका मतलब है भाई खराबी हम में है, सही है ना, खराबी वाइज में है, दाई में है, खराबी लोगों में नहीं है। दाई ने, ये तो तबलीगी जमात है जिसकी वजह से मेरे भाई हमारा इमेज दुनिया में कुछ बन गया है, वो मोहब्बत से बात करते हैं। तो वरना दाई में खराबी है, खराबी पब्लिक में नहीं है। अगर दाई लहजे में मिठास पैदा करे, वो ये बता दे हम आपके फायदे के लिए आए हैं और तंज नहीं करेंगे हम आपके ऊपर, तो मुसलमान के दिल में ईमान होता है। कुरान के अल्फाज देखो, फज़क्किर फ़इन्न ज़िक्रा तन्फ़ुल मोमिनीन, आप नसीहत करो, नसीहत मोमिन को फायदा पहुंचाती है। तो अल्लाह थोड़ी गलत कह सकता है, जलील मेरे भाई जो मानदंड हो गया मेरे भाई, कुर्बानी जितनी चाहे कर लो मेरे भाई, बेहतर ये है कि एक करो बाकी सदका कर दो, वो भी ठीक है, लेकिन नहीं होता तो चलो 2 कर दो, चलो 3 कर लो। मुफ्ती साहब, तकफीर का तो अंदाजा है कि नहायत हसास मसला है, कि या तो कहने वाला काफिर होगा या जिसके बारे में, और ये कि 99 के बजाय एक तावील भी निकले ऐसा माना जाए, मुंदरजा ज़ैल अफ़ाल के बारे में क्या हुक्म है, जबकि आज सब मुसलमान हुक्मरान मुनाफिक हैं, सब उलमा भटके हुए हैं, तमाम इस्लामी अफवाज बुज़दिल हैं। देखो, कुछ लोगों के दिमाग में मनफियत का भूसा भरा हुआ होता है, मनफियत का भूसा, हर वक्त मनफी सोचते हैं वो। इससे पता है सोसाइटी को नुकसान हो या ना हो, आपकी अपनी सेहत को बहुत नुकसान होता है। जो ऐसा सोचते रहते हैं डिप्रेशन में भी जाते हैं, उनकी फैमिली वाली लाइफ भी खराब हो जाती है, क्योंकि बीवी के बारे में भी मनफी सोचते हैं, बच्चे के बारे में भी मनफी सोचते हैं, मस्जिद के इमाम के बारे में भी मनफी। तो पॉजिटिव सोचना सीखो। जब भी कोई कहे ये मुनाफिक हैं, बोलो भाई मैं मुनाफिक हूं, ये बिल्कुल ठीक लोग हैं, तमाम इस्लामी मुल्कों की अफवाज बुजदिल हैं, बोलो नहीं भाई ऐसा नहीं है, इस्लामी मुल्कों की अफवाज में कुछ बुजदिल भी हैं और कुछ बहादुर। मैं ये नहीं कह रहा कि सबको आप एक ही लाठी से आंको, भाई हर तरह के लोग हर जगह होते हैं, तमाम उलमा मुनाफिक हैं, ये तो आपके कुफर पे मौत होने का खतरा है। उलमा तो गुमराही पे जमा हो ही नहीं सकते, ये तो हदीस के खिलाफ चले जाओगे आप, हदीस नबी आखिरी नबी हैं, तो अब उलमा अंबिया के वारिस हैं। कुछ उलमा मुनाफिक भी होते हैं, गलत भी होते हैं, मेजॉरिटी उलमा में गलत नहीं हो सकती, समझते हो कि नहीं समझते। तो मन मुस्बत सोचा करो। अभी तो पाकिस्तान ने करके दिखा दिया ना, इंडिया को जवाब दे दिया, उसके बाद बुजदिली का, 40 हमारे थे 75 उनके थे, तो वो डिफेंस सिस्टम ही उड़ा दिया। और ये वो डिफेंस सिस्टम था जो पाकिस्तान ने रशिया से मांगा था कि हमें दे दो प्लीज, अमेरिका ने मना कर दिया, मत लो, नहीं ये इंडिया को मिलेगा, तुम गंदे बच्चे हो, तुमको नहीं मिलेगा। हम एहसास से कमतरी में गए, हमारे पास डिफेंस सिस्टम ही नहीं है यार, हम एहसास से कंपनी में जा रहे थे, हमारी फौज ने वो डिफेंस सिस्टम ही उड़ा दिया और बोला अच्छा हुआ नहीं दिया तुमने हमें, ये तुम्हारा डिफेंस सिस्टम का ये हाल है। अब इस पे भी कुछ लोगों को है कीड़े का दुनिया में कोई इलाज नहीं है, बस मनफी 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 मनफी, तो सोचते रहो मर जाओगे एक दिन। खुश रहना ही नहीं आता तुम्हें, हम तो बहुत खुश हैं भाई, अल्लाह का शुक्र है, मजा आ गया। फिर मैं बार बार कहता हूँ हमारी इंडिया से दुश्मनी नहीं है भाई, हमारी दुश्मनी मोदी से है, इंडिया भी एक मुल्क है, हमारी दुश्मनी मोदी से। फिर हमारे आर्मी चीफ को फील्ड मार्शल का खिताब मिल गया, वो असेंबली ने दिया है। अच्छा, हमें तो चूंकि ऊपर के हालात भी पता होते हैं, इस खिताब मिलने में आर्मी चीफ की अपनी कोई रिक्वेस्ट नहीं है और ना अपनी कोई तहरीक है कि उसने खुद, क्योंकि अयूब खान के दौर में तो वही सदर मुमलिकत था, उसी ने पास भी किया, उसी ने साइन भी किया, उसी ने दरख्वास्त भी की और फील्ड मार्शल भी वही बन गया। यहां ऐसा नहीं है, अब नाम लेना मुनासिब नहीं है, यहां तहरीक कुछ और लोगों ने चलाई है कि भाई ये इतनी बड़ी बहादुरी है, 2 घंटे में जंग का नक्शा बिल्कुल उलट दिया, तो अब फील्ड मार्शल का खिताब मिलना चाहिए। तो ये असेंबली से बाकायदा पास हुआ है, सबके दस्तखत हैं, चाहे वो मुआफिक हो चाहे वो मुखालिफ हो, उसके बाद जाके फील्ड मार्शल का। तो खुश होना चाहिए यार, पाकिस्तान में इतने मनफी काम हो रहे हैं, लेकिन चलो यार हमारे आर्मी चीफ को बहादुरी का खिताब मिल गया। लेकिन नहीं, हमारे एक दोस्त हैं, अल्लाह उनको हिदायत दे, उनको जितना भी मैं मुसबत करूं ना, 2-2 घंटे जैसे ही मैं उनके घर से बाहर निकलता हूं फिर उल्टे हो जाते हैं। वो कहने लगे ये जब इंडिया ने फायरिंग मारे ना, मिसाइल मारे, अब ये हमारे फौज वौज तो बेकार है, कुछ भी नहीं कर सकती, ये सब ड्रामेबाजी है, ये कुछ भी नहीं है इनके पास, इन तेलों में तेल नहीं है, ये सब ड्रामेबाजी है, नूरा कुश्ती है। मैं समझा रहा था, नहीं भाई देखो ड्रोन को, कह रहे मिसाइल से गिरा क्यों नहीं रहे ड्रोन को, मैंने कहा देखो ये छोटे मोटे ड्रोन जो है ना, इनको मिसाइल से मारना ऐसे है जैसे मुर्गी को तोप से उड़ाना सही है। और ये छोटे मोटे ड्रोन जब आते हैं ना लोकेशन, तो मिसाइल से हम मारेंगे, इंडिया हमारे मिसाइल की लोकेशन देख लेगा, फिर वो बड़े ड्रोन भेजेगा, उनको मारने के लिए हमारे पास कुछ भी नहीं होगा, क्योंकि हमारे मिसाइल जहां नसब है वो तो ट्रेस कर लेगा। तो इनको कलाशन कोफों से ही मारा जाता है। समझा समझा के थक गए, मान गए, हाँ यार ये लॉजिक की बात। 1 घंटे बाद मिलता फिर उल्टा हो जाता दिमाग। फिर क्या हुआ, फिर उल्टी बातें, फिर उल्टी बातें। फिर जब 2 घंटे की फाइट हो गई, पाकिस्तान ने ये जंग जीत ली ना, उनके डिफेंस सिस्टम ही उड़ा दिया पूरा, फिर वो सीधे हो गए दोबारा, यार काम तो खानदानी कर लिया यार, सलूट है यार पाक आर्मी को, और आसिम मुनीर के गीत गाने शुरू कर दिए उन्होंने, यार मानता हूं यार, और हमारे एयर जो चीफ मार्शल है उसको भी सलाम, और यार नेवी को भी सलाम। मैंने कहा शुक्र है ये दोबारा लाइन पे आ गए, इसलिए खुश रहा करो यार। बोलो बहुत अच्छा खानदानी, एक काम तो इतने अरसे बाद गुर्बत महंगाई के पिसे हुए लोग यार ढक्कन नहीं है, खुदा की कसम मुझे इतना मजा आया ना इसके बाद। एक बंदे ने टिकटॉक पे एक वीडियो डाली, बोला कोई बात नहीं यार हम भूख से मर जाएंगे, सर उठा के तो जिएंगे ना, सर उठा के तो जिएंगे ना, तो भले भीख का मिसाइल ही हो चलाना के लिए भी बाजू जरूरी है। वो कहते हैं ना चाइना ने मदद की है, चाइना ने आपकी क्यों नहीं कर दी, चाइना ने किसी और की क्यों नहीं कर दी, चाइना ने भी जब मदद की है जब उसने पाकिस्तानी फौज में दमखम देखा है, वरना वो बिला वजह अपने मिसाइल जहाज आया नहीं करेगा, तब उसने मदद की है। अरबी का एक मकूला है, लसैफु बिस्साअ बिस्सैफ इन्नमस्सैफु बिस्साअ, लसाअ बिस्सैफ इन्नमस्सैफु बिस्साअ बिस्साअ, क्या मतलब, बाजू में तलवार से ताकत नहीं आती है कि आपके हाथ में तलवार है तो आपका बाजू ताकतवर है, तलवार में आपके बाजू से ताकत आएगी, नहीं आई बात, आपके हाथ में अगर तलवार है तो तलवार से आपका बाजू मजबूत नहीं हो जाता, यही तलवार आप किसी बच्चे को पकड़ा दो किसी काम की नहीं है, तलवार से ताकत जो आती है वो बाजू के जरिए, बाजू मजबूत होगा तो तलवार पावरफुल होगी। तो हवाई जहाज चाहे राफेल हो कोई भी हो, पायलट से हवाई जहाज में दम आता है मेरे भाई, मिसाइल चलाने वाले का जिगरा होना चाहिए, पायलट का जिगरा होना चाहिए, फिर उस जहाज में दम आता है। राफेल आप पकड़ा दो 12वीं क्लास के बच्चे को तो राफेल कुछ कर पाएगा, वो तबाह होगा, उसमें फ्रांस का कसूर नहीं है, उसमें कसूर उस पायलट का है जिसके हाथ में आपने इतना जबरदस्त जहाज पकड़ा दिया, अब उसकी वजह से राफेल की मार्केट ही क्या हो गई, खत्म। हालांकि खत्म मार्केट नहीं होनी चाहिए, पायलट की होनी चाहिए। तो यही राफेल हमारे पायलट, और ये मेरी तहकीक है, हवाई बात नहीं है, पाकिस्तान के जो एयरफोर्स के पायलट हैं, पहले हम बचपन में सुना करते थे, हम कहते थे शायद ये फेंक रहे हैं, लेकिन ये रिसर्च है कि नंबर वन दुनिया के पायलटों में उनका शुमार होता है। एक अमेरिका के पायलट दुनिया के नंबर वन शुमार होते हैं और पाकिस्तान के नंबर टू में या उन्हीं के लेवल के हैं। अब इसकी वजह क्या है? वजह उसकी यह है कि एयरफोर्स ने जो पायलट की ट्रेनिंग का जो मैयार है ना पाकिस्तान में, वो चेंज नहीं हुआ, उस मैयार पे समझौता नहीं किया। अब टेक्नोलॉजी जब बढ़ती है तो मैयार पे समझौता होता है ना कि यार इतना जबरदस्त पायलट की क्या जरूरत है, सारे काम तो जहाज कर रहे हैं। तो हमारी एयरफोर्स ने पायलट की ट्रेनिंग पे समझौता नहीं किया है, तो ट्रेनिंग बहुत टफ होती है, तभी पायलट की सिलेक्शन इतने आराम से नहीं होती है। पाकिस्तान में पायलट की ट्रेनिंग बहुत सख्त होती है। और फिर दूसरी बात यह कि हमारे पायलट में तो शहादत का जज्बा होगा ना, हिंदू में थोड़ी होगा शहादत का जज्बा। हमारे पायलट को तो पता है कि यार मरे तो शहीद होंगे। राशिद मिन्हास ने जो जान दे दी थी जहाज को गिरा के, ये हिंदू थोड़ी कर सकता है। हिंदू को पता है कि अगला जन्म, उससे अगला जन्म सिर्फ किताबों में है, हकीकत में कोई जन्म बनम नहीं है। और अगर है भी तो इम्कान के दर्जे में अगर नहीं निकला तो मेरा क्या होगा कालिया? पता चला उसने मुल्क के लिए जान दी, अगला जन्म हुआ ही नहीं, वो कहेगा मेरा तो प्रोग्राम बढ़ गया ना। हमें तो भाई ऐसे जन्नत का यकीन है जैसे अपनी आंखों से देख रहे हैं, क्योंकि कुरान ने जिस अंदाज से बयान किया, फिर कुरान का बरक होना और शहीदों के खून की खुशबू तो हमने खुद सूंघी है भाई, हमें क्या जन्नत बताओगे, हमें क्या। तो इसलिए मुसलमान के पास तो भाई ये मोटिवेशन है, इनके पास थोड़ी ये मोटिवेशन। तो ये सिर्फ राफेल से ही लड़ेंगे, हम खाली राफेल नहीं, हम पायलटों से लड़ते हैं। तो ये अरबी का मकूला याद रखना, तलवार में बाजू से ताकत नहीं आती है, बाजू से तलवार में ताकत आती, बाजू मजबूत होना चाहिए। बाजू मजबूत है तो तलवार ना भी हो छुरा भी चलेगा, बाजू मजबूत नहीं है तो फिर भाई तलवार क्या, मिसाइल भी पकड़ा दोगे किसी काम का नहीं है। काफी बेइज्जती हो गई है ये मोदी की। हजरत मैंने देखा कि आपके करीब हूं और आप मेरे लिए ख्वाब नहीं सुनाया करो मुझे भाई, देखते ही मुझे अपने खुद इतने अपने बारे में ख्वाब आते रहते हैं वो मैंने। मुफ्ती साहब अगर ड्रॉप शिपिंग में एक दिन में ड्रॉप शिपिंग का मसला मैं पूरी तफसील के साथ रिकॉर्ड करवा चुका हूँ, यूट्यूब पे लिखे ड्रॉप शिपिंग मुफ्ती तारिक मसूद, पूरी डिटेल में आ जाएगा मसला। मोती साहब अगर ससुराल बहुत जुल्म करता हो बहू पर, यहाँ तक के बहू को कत्ल करने की कोशिश की हो और फिर ससुराल से अलग हो जाए, ये ससुराल है या इसराइल है भाई, फिर ससुराल से हो जाए बेटा बीवी को लेकर, तो ऐसे ससुराल वालों से रिश्तेदारी नहीं चाहिए। लेकिन सामने अगर कत्ल करने की कोशिश की है तो ये बहुत बड़ा जुर्म है, फिर कत्ल ताल्लुक कर दें जायज है, इससे तो बड़ा तो जुर्म ही कोई नहीं है ना। लेकिन की भी है कि नहीं की है, बहरहाल अगर कोशिश की है कत्ल करने की फिर कत्ल ताल्लुक जायज है, तो बहुत बड़ा जुर्म है। अच्छा मेरे भाई जल्दी मुझे किसी की 9 बेटियां हो और वो दूसरी शादी कर ले और दूसरी शादी करने पर पहली बीवी बोले कि मुझे किसी भी हालत में तलाक दो, तो इस सूरत में दूसरी बीवी को तलाक दे दी जाए क्योंकि पहला घर टूट रहा हो, ना दूसरी को दें ना पहली को दें। पहली को देंगे 9 बेटियों का मुस्तकबिल खराब होगा, दूसरी को देंगे तो उसके साथ नाइंसाफी होगी, तो किसी को भी ना दें। बाकी बीवी कह रही है कहने दें इंशाल्लाह कुछ वक्त के बाद ठीक हो जाए, कोई रिस्पॉन्स ना दें और अच्छा सलूक करें उसके साथ। अल्लाह ने अगर माल दिया उसको दुबई ले जाए घुमाने के लिए, माल नहीं दिया तो अंडा मोड़ पर चाय पिलाएं उसको ले जाके। हर आदमी अपने हिसाब से खर्चा करता है, खर्चा करें, टाइम दें, उसकी कड़वी कसीली बर्दाश्त करें, टाइम लगता है चीजों को दुरुस्त होने में, दुरुस्त हो जाएगा, हो जाएगी इंशा अल्लाह। आपने पर्चा जम के सामने मत पढ़िएगा, मैं जिस तरह से पढ़ता हूँ पढ़ने में भी समझ में नहीं आता। ऑस्ट्रेलिया से वाला है वो उसने एक बड़ी मीम टाइट बनाई है किसी ने, एक लड़के से पतला सा लड़का है, उससे अब्बा ने पूछा कि मैट्रिक के पेपर में नंबर कैसे आए हैं, तो वो फेल था बेचारा, उसने कहा ऑस्ट्रेलिया से करके भाग गया वो। मुझे बड़ा मजा आया उसमें, बहुत खतरनाक हालात है भाई भाई भाई, ये तो बहुत खतरनाक है यार, अल्लाह अल्लाह की पनाह यार, अल्लाह ऐसी आजमाइशों से बचाए। मुफ्ती साहब मेरे वाले 16 साल हो चुके हैं मगर हमारे घर के औलाद शुरू से खराब है, मेरे वाले की तबीयत भी खराब रहती है, तो इनकी तरफ से बहुत बड़ा बेटा हूँ, क्या मैं कदम उठाऊं जो हमारे औलाद बेहतर हो जाएं? 16 साल से माँ बाप लड़ रहे हैं, आप पैदा कैसे हुए? अच्छा बाज मियाँ बीवी लड़ रहे होते हैं, हर साल बच्चा आ रहा होता है, कहते हैं 6 साल से लड़ रहे हैं और 6 बच्चे हो गए। मैं कहता हूं अगर लड़ नहीं रहे होते तो कितने होते फिर। तो इसका मतलब कि ये इनकी आदत है लड़ने की। अब भाई अब्बा अम्मा बीमार हैं और अगर बूढ़े हो गए तो अम्मा अब्बा को अलग रखो, अम्मा को अलग कमरा दे दो और अब्बा को अलग कमरा, क्योंकि ये बुढ़ापे में और लड़ेंगे ये और दोनों डिप्रेशन में जाएंगे। इसका हल यही होता है कि इनको सेपरेट कर दिया जाए। अगर अल्लाह ने आपको माली वसत दी है तो फिर अलग घर में रखो अब्बा को, क्योंकि ये जो लड़ाइयां है ना 50-60 साल के बाद भी जो लड़ाइयां होती हैं, ये दोनों में से अब कोई भी ठीक नहीं होगा, ये ध्यान में रखना, कोई भी ठीक नहीं होगा। कयामत की सारी निशानियां जाहिर हो जाएंगी मगर ये ठीक नहीं होंगे। इस उम्र में ठीक करना नामुमकिन है, अल्लाह कर दे तो अल्लाह को तो सब कुछ इख्तियार आता है। तो अब ऐसे वक्त में जब लड़ाइयां हो रही हो तो उनको मिलने ही ना दो आपस में। जैसे बाज होते हैं बाहर चले गए तो अम्मा को लेके आप बाहर रखो, अब्बा को बोलो यहां, तो इस तरह से तो करो वरना ये बड़े मसाइल होते हैं भाई। अगर गलती अम्मा की है तो फिर तो अम्मा को समझाओ, अगर अम्मा की गलती नहीं है वह दोनों का मिजाज ही लड़ाका है। बाज दफा ऐसे होता है गलती अम्मा की होती है क्योंकि वो इतात नहीं कर रही होती, बूढ़े को नचोड़ लिया होता है पूरी जिंदगी उन्होंने, अब वो किसी काम का रहा नहीं होता तो अब वो बेटों के साथ मिलकर उस बुड्ढे को सताती हैं बेचारी। बाज माएं जो मेरा बयान नहीं सुन रही उनकी बात कर रहा हूं, तो अगर ऐसा है तो फिर अब्बा को ऐसे अकेले मत छोड़ो, क्योंकि रिटायरमेंट के बाद कंपनी भी नहीं पूछती, बीवी भी बाज दफा नहीं पूछती। ये मैंने अपनी आंखों से एक नहीं दर्जनों वाकयात देखे। शोहर कमा कमा के खिलाता रहा, अब जब रिटायर हो गया तो औरत अपने बेटों के साथ मिलके उसको जो सताती है ना, कोई बात नहीं मानती उसे। और जो गैरतमंद औरतें हैं वो भी बहुत हैं अल्हम्दुलिल्लाह हमारी सोसाइटी में, वो कहती है नहीं भी पहले मेरा शोहर, मैंने अपने शोहर को खुश रखना है। वो जन्नती औरतें होती हैं लेकिन मार्केट में कम होती हैं ऐसी। तो इसलिए अगर ऐसा मसला है, और बाद दफा उल्टा भी होता है, बाप के अखलाक इतने खराब होते हैं, जवानी में बदतमीज था वो, यानी शोहर, बाप को तो नहीं बदतमीज कहना चाहिए, शोहर की बात कर रहा हूं, बूढ़े होके तो ब्रेक ही फेल हो जाती है फिर। अब जवानी में अखलाक ठीक नहीं हुए तो बुढ़ापे में कहां ठीक होंगे, बुढ़ापे में तो बर्दाश्त बिल्कुल खत्म। तो ऐसे फिर शोहर के साथ औरत का गुजारा बहुत मुश्किल होता है। हदीस से हमें पता ये चलता है कि जवानी में जो सिफात आपके अंदर हैं अखलाक, वो बुढ़ापे में कम नहीं होंगे, ज्यादा होंगे। अगर आप जवानी में सखी थे बुढ़ापे में और सखी हो जाएंगे, जवानी में कंजूस थे बुढ़ापे में डबल कंजूस हो जाएंगे आप, जवानी में खुश अखलाक थे बुढ़ापे में, और मैंने देखा है बूढ़ों को हर वक्त हंसते रहते हैं मुस्कुराते रहते हैं, और बूढ़ा अगर जवानी में बदअखलाक थे ना बुढ़ापे में तो फिर ऐसे जैसे तवे पे बैठा हुआ आदमी हर वक्त फायरिंग करता रहेगा, फिर औरत के लिए बड़ा मुश्किल हो जाता है गुजारा। तो फिर ऐसी कंडीशन में यही चाहिए भाई, दोनों को अलग रखो, बोलो अब आप हम पैदा हो गए अब क्या है आपको, वो उधर सोए वो उधर सो, और कोई हल नहीं है वरना ये मार देंगे एक दूसरे को। ऐसा टॉर्चर करते हैं ना, फिर एक की एक एक दिन बेचारे पड़े हुए होंगे, दिल पे ले गए थे उस दिन, हार्ट अटैक हुआ और दारे फानी से हमेशा के लिए कूच कर गए। तो अब्बा को जिंदगी बचाओ, अब्बा की अम्मा की भी बचाओ, बाद दफा अब्बा टेंशन दे देगा अम्मा को मार देते हैं। मुफ्ती साहब मेरे वाले हो जो हमारा एक दो दूसरी शादी करना चाहता है लेकिन ये बात सालों से कर रहा है। साले से क्यों कर रहा है भाई, कई सालों से कर रहा है लेकिन शादी कर नहीं पा रहा। मुझे पता है वो नहीं कर, वो कभी भी नहीं करेगा, जो बातें कर रहे थे गरजते हैं वो बरसते नहीं है, बातें करने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है, वो करेगा। अच्छा ऐसे लोग बातें बहुत ज्यादा करते हैं। बरायगरम पूरा पढ़ के जवान का आखिरी सवाल है मेरे बोई, मुफ्ती हजरत आप नीम दीनदार लगते हैं, आपके साथ रहकर मुझ पर पतलून चढ़ गई है, ख्वाब में भी आपको, ख्वाब में भी जब आप किसी के बारे में बुरा सोचते हैं तो ख्वाब में भी आपको फिर वो वैसे ही नजर आता है। मेरे बारे में बहुत से लोगों के बड़े अच्छे अच्छे ख्वाब हैं, वो मैं आपको सुनाऊं तो आप मेरे हाथ चूमना शुरू कर दो, यार इतने नेक और बुरे ख्वाब भी हैं। तो इसलिए हम ख्वाबों को लिफ्ट ही नहीं कराते, अपने अमल को देखते हैं भाई, अमल ठीक है तो ठीक है भले ख्वाब बुरे आते रहे, अमल ठीक नहीं है तो आपके अच्छे ख्वाबों से हमारी सेहत पे कोई फर्क नहीं पड़ेगा। तो इसलिए भाई साहब ने जो मुझे कहा है कि आप दीनदार नीम दीनदार लगते हैं, फिर जो आगे ख्वाब भी देखें उन ख्वाबों का आप छोड़ दें। दुनिया की मोहब्बत नजर आती है आपके पास, आप बहुत मतलबी हैं, दुनिया की मोहब्बत आती है आपके पास, آخرت کے بجائے عیسائی مذہب کے حامی نظر آتے ہیں، حالانکہ آپ کی چار شادیاں، عجیب بات ہے۔ اسی سے اندازہ لگا لو میں عیسائی مذہب کا کدھر حامی ہوں، عیسائیت میں تو ایک بھی نہیں ہے، وہ بھی اس کو پسند نہیں کرتے۔ ہم چار شادیاں، 19 بچے، پادریوں کا تو نظریہ ہی ہم نے کیا کر دیا۔ اور میں ہر نکاح کے خطبے میں ایک حدیث ضرور پڑھتا ہوں، تزوجوا ولا تکونوا كرهبان النصارى، حدیث میں آتا ہے نکاح کرو عیسائیوں کے پادریوں کی طرح مت بنو۔ آپ مجھے کوئی کہہ رہے ہیں عیسائی نظر آتی ہوں، بات کر رہے ہو میرے بھائی، حالانکہ آپ کی چار یعنی نہیں بات، یعنی آپ غریب لوگوں میں تو بے نکاح بیٹھتے ہیں جیسے ولید وغیرہ، لیکن آپ اپنے اہل عیال کی جلدی شادی کرنے کے قائل ہیں۔ ولید جو ہمارے نکاح کا اسسٹنٹ ہے، وہ خود دیر سے کر رہا ہے، اس کو تو میں 5-6 سال سے تانے دے رہا ہوں شادی کر لے۔ یعنی آپ کا کہنے کا مقصد ہے وہ اس کی تو کرائی نہیں ہے، خود چار چار کر رہے ہو، تو میں نے تھوڑی اس کی روکی ہوئی ہے شادی، اب کوئی نہیں کر رہا تو میں زبردستی تھوڑی کراؤں گا اس کو، تو میں 10 سال سے بول، بلتی 8-10 سال سے کہہ رہا ہوں اس کو۔ ہاں آپ مجھے بولو اپنے بیٹوں کے بارے میں، تو ابھی میرا بیٹا 16 سال کا ہے اور میں اس کی شادی کرا رہا ہوں، نہیں آئی میرا خیال ہے اپنے کی، میں 16 سال میں کرا رہا ہوں اور خرچہ میں کر رہا ہوں اس کی شادی پہ، حالانکہ وہ اس کی تنخواہ ہے، کہیں جاب کر رہا ہے وہ، اس کو میں نے بولا ہے شادی کے موقع پہ جتنا خرچہ ہوگا سارا میں کروں گا، باپ کا سارا تم اٹھانا، یعنی جو آلو پیاز ٹماٹر کا، اور کیا چاہیے آج کل باپ کون کرتا ہے۔ حالانکہ میں، میرے خرچے کتنے ہیں، 4 بیگموں اور کتنے سارے ماشاءاللہ بچے، جس میں اپنے بھی سوتےلے بھی سب ملا کے، پھر کسی کا جگرا ہے اپنے بیٹے کی بھی کر دے وہ، اور اس عمر میں۔ اس لیے دوبارہ خواب دیکھو آپ، یہ خواب کینسل ہو گیا آپ کا، دوبارہ سے نیا خواب دیکھو۔ اور جو تاخیر ہو رہی ہے وہ لڑکی والوں کی وجہ سے ہو رہی ہے، پرسوں میں نے لڑکی والوں کو فون کیا ہے، ابھی تازہ بات ہے، یہ واقعہ میں آپ کو سناتا نہیں لیکن کسی نے طنز کر دیا تو سنا رہا ہوں۔ لڑکی والوں کو میں نے پرسوں فون کر کے بولا ہے کہ ہمیں 1 روپے جہیز نہیں چاہیے، دلہن کا کپڑے بھی میں بنا کے دوں گا، بہو کے کپڑے بھی، اس کے تو ڈھیلا نہیں ہے جیب میں ہمارے بچے کے، اور ہے بھی ربیب، ربیب کا مطلب ستیلا بیٹا، ہم تو اپنے بیٹوں کی طرح ہی سمجھتے ہیں اس کو، لیکن صرف آپ کی نالج کے لیے۔ تو کپڑے بھی ہم، میں نے کہا بھائی 1 روپے ہمیں نہ جہیز کا چاہیے، فرنیچر بھی ہم ڈالیں گے، دلہن کے جوڑا بھی ہم بنا کے دیں گے، ولیمہ بھی بارات ہمیں نہیں چاہیے، 1 دھیلا خرچ نہیں، تو بس مکان ارینج کرنا ہے اور آپ نکاح کرا کے بھیج دیں۔ تو وہ انہی کی طرف سے تاخیر ہو رہی ہے۔ تو میرے بھائی، اور چلو میرے بھائی، خواب دوبارہ دیکھنا پڑے گا آپ کو، یعنی آپ کے غریب لوگوں، آپ کے دونوں بھانجے بھی صاحب اولاد ہیں جبکہ آپ ان کے باپ نہیں، تو میرے بھانجے نے بھی تو ہماری موٹیویشن سے شادی کی ہے اور ان کے آگے ماشاءاللہ اولاد بھی ہوئی ہے۔ آپ کہتے ہیں کہ میں اپنے بیٹے کی جلدی شادی کراؤں گا، لیکن دل میں ایسا لگتا ہے کہ لوگوں کی وجہ سے نہیں کرا رہے۔ ابھی بات طے کر دی ہے پکی، 16 سال کا لونڈا ہے، ابھی بات طے کرا دی ہے، آج کون کرتا ہے؟ اچھا میرے بوئی، 16 کا ہے 17 کا ہے مجھے پتا نہیں، 16 کا ہے میرا خیال۔ اپنی بچی کی شادی میں نے اتنی جلدی کی یار، اور کیا چاہیے؟ اور دوسرا یہ کہ اس کی بھی بہت سادگی سے کی ہے، کسی کو بتایا بھی نہیں، آپ لوگ کو بھی نہیں پتا چلا ہوگا، ویسے آرام سے شادی کر دی، اور ماشاءاللہ 5-6 سال ہو گئے، 2 بیٹیوں کی شادی کر دی ہے میں نے، اور کتنی سادگی چاہیے؟ پتا چلا آپ لوگوں کو میری 2 بیٹیوں کی شادی؟ شادی تو دھوم دھڑکا ہو، یہ سب کچھ ہو رہا ہوتا ہے، ساری دنیا کو پتا چل رہا ہوتا ہے، 2 بچیوں کی ہم نے شادی کی ہے، پڑوسیوں کو بھی نہیں پتا ہوگا، ایسے سادگی سے، اور خوش ہیں الحمدللہ اپنے گھر میں، اللہ ان کو آپ کی نظر لگ گئی تو ایک الگ بات ہے، اللہ کا فضل ہے، اپنے گھروں میں خوش رکھے اللہ ان کو۔ تو بیٹے کی بھی ایسے ہی نمٹا دوں گا اس کو۔ اور بیٹوں کو میں نے کیا بولا تھا، جو یہ بڑا والا ہے، تو اس کو میں نے بولا بھائی جہاں پسند ہو بتا دینا، آنکھ مٹکے نہیں کرنا، جا جا کے پسند کر کے آ رہے ہیں، یہ کام نہیں کرنا، لیکن اگر کوئی سمجھ میں آ جائے بتا دینا، پہلے ہم اچھی طرح آپ جو چاہو گے ہم وہ کرنے کی کوشش کریں گے، الا یہ کہ کچھ چرسیوں کے یہاں تمہیں پسند آ جائے تو ایک الگ بات ہے، پھر نہیں کریں گے۔ تو ہم نے تو خود حوصلہ افزائی کی ان کی، تو خود حوصلہ افزائی کی ہے، اور بھی بہت کچھ ہے کہنے کے لیے، کافی ہے، زیادہ چوڑے میں نہ آ جائے نا وہ، پتا چلا کہ شادی کے بعد بھی ابا آپ ہی اٹھاؤ گے خرچہ، یہ پھر غلط اس لیے ہے کہ اولاد کو اپاہج نہیں بنانا ہے، چاہے مولوی کا بچہ ہو مفتی کا بچہ ہو، اگر فری پھوکٹ میں ہی سارے کام کراؤ گے، اس پہ ذمہ داریاں نہیں ڈالو گے، तो भाई हर एक के बिगड़ने का अंदेशा है। मैंने अपनी जिंदगी में उलमा के बच्चों को बिगड़ते हुए देखा है, उनके जिम्मेदारियां नहीं आई, बिगड़ गए। वो बिगड़े हैं तो फिर वो फिर काबू में नहीं आते, तो तरबियत सबसे पहले है। तो और क्लियर बात की है, लड़की वालों को भी बता दिया कि ये खुद खर्चा उठाएगा सारा, इसकी ये तनख्वाह है, ये जॉब है इसकी, और इसने खुद उठाना है, और इसी में गैस का बिल भी देना है, बिजली का बिल भी देना है, मकान का किराया भी देना है। तो आप मेरे आसरे पे नहीं रहना, कल आओ मेरे पास के मुफ्ती साहब टमाटर के पैसे नहीं है दामाद के पास, आपकी जिम्मेदारी है। मैंने पहले बोल दिया मेरी कोई जिम्मेदारी नहीं है, ये सिर्फ इसलिए कि वो भी सोच समझ के करें और लड़के को भी पता चले कि भाई ये रिस्पॉन्सिबिलिटी किसकी है। वरना ऐसे वाकयात आए हैं, बाप ने सारी रिस्पॉन्सिबिलिटी ले ली, बच्चा ऐसा पड़ गया माशाल्लाह, बच्चे स्पीड से ला रहे हैं, हर साल स्पीड से बच्चे आ रहे हैं, और वो जो उसका बाप है कह रहे कमबख्त मैं अपने बच्चे पालू तेरे बच्चे पालू है। तो ये फिर वो जो है ना सुस्त हो जाते हैं इसमें, ये ठीक नहीं है। तो जिस भाई भी तपे हुए हैं इनसे गुजारिश है कि तपना छोड़ दें। बाकी मैंने कब दावा किया मैं नेक हूं, भाई हम भी आपकी तरह के इंसान हैं, हमने तो कभी दावा नहीं किया कि हम बहुत नेक हैं, हम भी आप जैसे ही हैं, जैसे आप हैं वैसे हम वाजो नसीहत की मिलजुल के बातें करते हैं ताकि अल्लाह आपको भी अमल की तौफीक दे और हमें भी अमल की तौफीक दे। तो हमने कब कहा कि आप हमें बुजुर्ग समझें, जो हमें बुजुर्ग समझता है वो पागल है, वो चला जाए यहां से। हमारी बातें अगर आपको समझ में आ रही हैं अमल करें, और मैं भी अल्लाह से दुआ करता हूँ अल्लाह मुझे भी अमल की तौफीक दे। इन बातों में मुझसे कोई कोताही होती है मेरे लिए भी तौबा का रास्ता अल्लाह ने खोला हुआ है, कि भाई तौबा करके अल्लाह से माफी मांगो, आपके लिए भी अल्लाह ने तौबा का रास्ता खोला हुआ है। तो ये नहीं कि आपके लिए खोला हुआ है, हमारे लिए अल्लाह ने रास्ता बंद कर दिया, क्योंकि चार शादियां हमारी, एक मुफ्ती साहब है, सबके लिए तौबा का दरवाजा अल्लाह ने खोला हुआ है। तो इसलिए ये फिक्र में कि कौन नेक है कौन बुरा है इसको छोड़ दो, बात अगर सही कर रहा हूं तो फॉलो करो, सही नहीं कर रहा हूं तो फॉलो मत करो। तो ये है, हमने कोई कभी बुजुर्गी का दावा किया नहीं है, और ना हम अपने आप को अल्हम्दुलिल्लाह इस खुशफहमी में है कि अपने आप को बुजुर्ग समझते हैं। इंसानों में ही हमारा शुमार हो जाए ना, बख्शीश ही हो जाए, तो भी भाई अल्लाह की बहुत बड़ी रहमत है। कौन आजकल नेक वेक मार्केट से शाट चल रहे हैं, सब एक ही जैसे हैं, इतने बुरे भी नहीं है जितना समझ ऐसा ना को बहुत बुरा समझना शुरू कर। तो अच्छे बुरे इस बहस में पढ़ने की जरूरत नहीं। चलो ये काम हमारे पीरो मुर्शिद का है जिनसे हमारा इस्लाही ताल्लुक है, वो देखें कि ये सही ट्रैक पे चल रहा है कि नहीं चल रहा, वो ये बातें करें, वो गए इंसान का बच्चा बने।